जी आगा बिस्मिल्लाह करें।
لا حول ولا قوة إلا بالله العلي العظيم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين ويرفع المستضعفين ويذل المستكبرين ويهلك ملوكا ويستخلف آخرين، ثم الصلاة والسلام والتحية والإكرام على سيد الأنبياء والمرسلين خاتم النبيين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين الذي ببقائه بقية الدنيا وبيمنه رزق الوراء وبوجوده سبرت الأرض والسماء وبه يملأ الله الأرض قسطا وعدلا كما ملئت ظلما وجورا وأجلهم اللهم ظهوره فإنهم يرونه بعيدا ونراه قريبا برحمتك يا أرحم الراحمين. عزیزان محترم، آج سے ہم ایک سلسلہ گفتگو شروع کر رہے ہیں، اس کے ذیل میں کئی موضوعات زیر بحث آئیں گے. میں اپنی طرف سے سمجھتا ہوں کہ اس کا عنوان ہونا چاہیے اسلام ایک ضابطۂ حیات، کیونکہ جو بات ہم کرنے جا رہے ہیں اس کا تعلق اسی چیز سے ہے، اسی تصور سے ہے کہ اسلام ایک دین ہے، اور دین کا مطلب یہ ہوتا ہے کہ وہ ایک جامع نظام زندگی ہے، ایک کمپریہنسو کوڈ آف لائف ہے، جو کہ زندگی کے مختلف جو شعبے ہیں ان تمام شعبوں میں ہماری رہنمائی کرتا ہے، یعنی ہمیں گائیڈنس پرووائڈ کرتا ہے. اسی بنیاد پر ہم کہتے ہیں کہ اسلام ایک دین ہے. ان الدین عند اللہ الاسلام، اللہ کے نزدیک جو دین ہے وہ صرف اسلام ہے، باقی جو اور دنیا میں مذاہب ہیں وہ کسی ایک شعبے میں انسان کی رہنمائی فراہم کرنے کا دعویٰ کرتے ہیں. وہ خود بھی نہیں کہتے کہ ہم دین ہیں اور ہم زندگی کے تمام شعبوں میں انسان کو رہنمائی فراہم کرتے ہیں، بلکہ وہ تو کہتے ہیں کہ اپنے حساب سے اسلام پر تنقید کرتے ہوئے کہتے ہیں کہ اسلام ہر معاملے میں ٹانگ اڑاتا ہے. تو جس چیز کو وہ سمجھتے ہیں یہ ٹانگ اڑانا، ہم اس چیز کو سمجھتے ہیں کہ یہ اسلام کی جامعیت ہے، یعنی اسلام ایک ایسا دین ہے جو زندگی کے ہر شعبے میں ہماری رہنمائی فراہم کر رہا ہے. فقط عبادت میں رہنمائی فراہم نہیں کر رہا، فقط اخلاق میں نہیں کر رہا ہے، بلکہ طرز معاشرت میں، حکومت میں، معیشت میں، ہر چیز میں ہماری رہنمائی فراہم کر رہا ہے. ہر طرح کی ہدایت دین اسلام کے اندر موجود ہے، اسی کو ہم کہتے ہیں دین. اور دین جو ہے خدا کے نزدیک ایک ہی ہے، اور وہ ہے اسلام. گویا انبیاء علیہ السلام جتنے بھی تشریف لائے، آدم علیہ السلام سے لے کر پیغمبر فتح مرتبہ تک، وہ سب ایک ہی دین کو لے کر آئے. البتہ شریعتیں مختلف ہیں. شریعتوں کے بارے میں سورہ شورہ کی آیت نمبر 13 ہے، شرع لکم من الدین، کہ دین میں تمہارے لیے شرع ہے. شرع کا مطلب ہوتا ہے راستہ، طریقہ. ما وصى به نوحا والذي اوحينا اليك وما وصينا به ابراهيم وموسى وعيسى، کہ اور یہ وہی دین ہے اور اسی دین کی شریعتیں ہیں کہ جو نوح علیہ السلام کے پاس ہم نے وحی کے ذریعے بھیجی، اور آپ کی طرف بھی وحی بھیج رہے ہیں، ابراہیم علیہ السلام، موسیٰ علیہ السلام، عیسیٰ علیہ السلام، ان تمام نبیوں کا نام لے کر بتایا گیا ہے کہ یہ وہ طریقہ یا راستہ ہے جو کہ وحی کے ذریعے آیا ہے. تو دیکھیں، دین تو ایک ہی ہے آدم علیہ السلام سے لے کے قیامت تک آنے والے انسانوں کے لیے، لیکن شریعتیں مختلف ہیں. نوح علیہ السلام کی شریعت، ابراہیم علیہ السلام کی شریعت، موسیٰ علیہ السلام کی شریعت، عیسیٰ علیہ السلام کی شریعت، اور پیغمبر ختمی مرتبت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی شریعت. ہم لوگ شریعت محمدی کے پیروکار ہیں، ہم شریعت محمدی کے ماننے والے ہیں، اور شریعت محمدی آخری شریعت ہے، قرآن کریم آخری کتاب ہے، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم آخری نبی ہیں، آپ کے بعد نہ کوئی نبی آیا ہے اور نہ آئے گا، نہ کوئی رسول آیا ہے اور نہ آئے گا، نہ کوئی آسمانی کتاب آئی ہے اور نہ آئے گی۔ جس چیز کو آپ نے حلال قرار دیا وہ قیامت تک حلال ہے، جس چیز کو آپ نے حرام قرار دے دیا وہ قیامت تک حرام رہے گی۔ یہی بنیادی اصول ہے، اور یہ تمام مسلمانوں کے نزدیک اس میں اتفاق ہے۔ یعنی شریعت جو ہے وہ معمولی معمولی سا فرق رکھتی ہے، مثلا نوح علیہ السلام کی شریعت، ابراہیم علیہ السلام کی شریعت، مثال کے طور پر اگر ہم رمضان المبارک قریب ہے، روزے کے بارے میں دیکھیں تو قرآن کریم کہتا ہے کتب علیکم الصیام کما کتب علی الذین من قبلکم، کہ روزے تم پر فرض کیے گئے جیسے تم سے پہلے والوں پر فرض کیے گئے تھے۔ تو گزشتہ امتوں میں بھی روزے تھے، آج بھی ان شریعتوں کے جو پیروکار موجود ہیں کسی نہ کسی شکل میں روزے کی کوئی نہ کوئی شکل ان کے درمیان موجود ہے۔ اچھا، اب روزے تو تمام امتوں میں رہیں گے، لیکن روزے کی شرائط، روزے کے اوقات، روزے کے ایام یہ مختلف ہیں، اس کا تعلق شریعت سے ہے۔ تو دین تو ایک ہی ہے لیکن شریعتیں مختلف ہیں، اور جب شریعتوں کی ہم بات کرتے ہیں تو ہم لوگ شریعت محمدی صلی اللہ علیہ وآلہ وسلم کے پیروکار ہیں۔ ایک اصطلاح اور سمجھ لیں آپ تو بات کرنے میں آسانی ہو جائے گی، اور وہ ہے فقہ۔ فقہ جس کو عام طور پہ لوگ فقہ کہہ دیتے ہیں، فقہن ہے، جب وقت کرتے ہیں تو کہتے ہیں فقہ، فقہ یا علم فقہ۔ تو یہ علم فقہ ہے، اس کا لفظی معنی تو ہوتا ہے سمجھ بوجھ، فقہ کا لفظی معنی سمجھ بوجھ، اور فقی کا مطلب وہ انسان جو سمجھ بوجھ رکھتا ہے، لیکن یہاں جو سمجھ بوجھ ہے یہ خاص قسم کی سمجھ بوجھ ہے، جس کو قرآن کریم کہتا ہے یتفقہوا فی الدین، دین میں سمجھ بوجھ۔ اچھا، فقہ کی ایک ڈیفینیشن بھی، بلکہ کئی طرح کے ڈیفینیشن کتابوں کے اندر آئی ہیں، ایک مناسب سی ڈیفینیشن جو بہت کامن ہے اس میں کہا جاتا ہے، هو العلم بالاحکام الشرعیہ الفرعیہ عن ادلتہ التفصیلیہ، یہ وہ علم ہے جو شریعت کے فروعی احکام کے سلسلے کا علم ہے جو دلیلوں سے ثابت ہوتا ہے۔ تو علم فقہ جو ہے، اگر ہم عام زبان میں سمجھانے کے لیے بات کریں تو ہم کہیں گے کہ شریعت کی انڈرسٹینڈنگ کا نام فقہ، شریعت کو سمجھنے کا نام فقہ۔ تو لفظ فقہ کا مطلب ہے سمجھ بوجھ، تو فقہ شریعت کو سمجھنے کا نام ہے۔ اب شریعت کے جو بھی سورس ہیں، مثلا قرآن شریعت کا سورس ہے تو قرآن کو سمجھنے کا نام بھی فقہ ہے۔ اچھا، سمجھنے کا تعلق جو ہے وہ انسان سے ہوتا ہے، انسان کسی چیز کو سمجھنے کی کوشش کرتا ہے۔ تو شریعت تو ڈیوائن ہے، یعنی شریعت تو اوپر سے آئی ہے، خدا کی طرف سے بھیجی ہوئی ہے، شریعت تو وحی کے ذریعے آئی ہے، لیکن جب ہم اس کو سمجھنے کی کوشش کرتے ہیں بحیثیت ایک انسان کے، تو ہم اس کو اپنے فہم کے مطابق سمجھتے ہیں۔ جو فہم ہمیں حاصل ہے، انسان کو حاصل ہے، ایک فقیر کو حاصل ہے، اس کے مطابق ہی وہ شریعت کو سمجھتا ہے۔ یہ وجہ ہے کہ بعض اوقات یہ جو شریعت کی انڈرسٹینڈنگ ہے اس میں فرق آ جاتا ہے، اور لوگ یہ سوال بھی کرتے ہیں کہ بھئی یہ فقہا کے فتاوی میں اختلاف کیوں ہے، مفتیوں کی رائے مختلف کیوں ہوتی ہے۔ یہ مختلف کئی وجوہات کی بنا پر ہوتی ہے، اس میں سے سب سے اہم چیز جو ہے وہ انڈرسٹینڈنگ ہے۔ شریعت تو اوپر سے آئی لیکن صرف انسانی کوشش کا نام ہے، اور جب انسانی کوشش کی ہم بات کریں گے تو انسان ظاہر ہے کہ جو اس کے اندر صلاحیت اللہ نے دی ہے اس کے مطابق ہی کوشش کرتا ہے، اس سے غلطی بھی ہو سکتی ہے، اس سے اوور اسٹیمیشن بھی ہو سکتا ہے، انڈر اسٹیمیشن بھی ہو سکتا ہے، اور یہی وجہ ہے کہ نتائج مختلف ہو جاتے ہیں۔ اور فقہا کے درمیان رائے کا اختلاف ہو جاتا ہے۔ کوئی یہ نہ کہے کہ شریعت میں اختلاف ہے، شریعت میں اختلاف نہیں ہے، ٹھیک ہے، لیکن شریعت کی انڈرسٹینڈنگ میں اختلاف۔ اس کو سمجھانے کے لیے ایک سادہ سی مثال आमतौर पर मैं तालिबे इल्मों के सामने भी देता हूँ, और उससे बहुत आसानी के साथ ये बात समझ में आ जाती है कि एक है नेचर जो खुदा की बनाई हुई है, और एक है साइंस जो इस नेचर की अंडरस्टैंडिंग का नाम है। नेचर में कोई फ्लॉ नहीं है, नेचर परफेक्ट है जो खुदा ने बनाई है, और उसी नेचर को इंसान जब समझने की कोशिश करता है साइंस की रोशनी में, तो साइंसदानों के दरमियान इख्तलाफ हो जाता है, और एक ही चीज के बारे में साइंस की कई थ्योरी सामने आ जाती है। मतलब क्रिएशन ऑफ सोलर सिस्टम के बारे में 10 मुख्तलिफ थ्योरीज हैं, बिग बैंग इज वन ऑफ देम। ओरिजिन ऑफ लाइफ के बारे में किस नेचर में लाइफ का आगाज कैसे हुआ, 15 मुख्तलिफ थ्योरीज हैं, और बात तो कॉन्ट्राडिक्टरी है, ऑपोजिट है एक दूसरे की। तो इस तरह हम देखते हैं कि एक ही चीज के बारे में, जाहिर है कि इस नेचर के अंदर जो सोलर सिस्टम हमारा बना वो किसी एक मेथड से बना होगा, वो 10 मेथड से नहीं बना होगा, और लाइफ का आगाज जो है किसी एक मेथड से हुआ होगा, 15 मेथड से नहीं हुआ होगा। लेकिन साइंसदानों के दरमियान इस बारे में अख्तलाफ है। एक ही फेनोमेना है, और उस एक फेनोमेना को समझने में फर्क आ रहा है। ये क्या है? ये साइंस है। एक्चुअली साइंस क्या है? साइंस इज द अंडरस्टैंडिंग ऑफ नेचर, साइंस इज द एक्सप्लेनेशन ऑफ नेचर और एक्सप्लोरेशन ऑफ नेचर। तो जब आप एक ही चीज को समझने की कोशिश करते हैं तो राय मुख्तलिफ हो जाती है। नहीं, जब आप शरीयत को समझने की कोशिश करते हैं, इंसान जब कोशिश करता है तो उसकी राय भी मुख्तलिफ हो जाती है। अच्छा, आपको लोग कहते हैं देखिए साइंस का ताल्लुक तो इस दुनिया से है, उसमें अगर गलती भी हो जाए तो कोई बात नहीं, लेकिन शरीयत का ताल्लुक आखिरत से है, वहां गड़बड़ हो गई तो फंस जाएंगे फिर तो हम। यह हकीकत है, अगर इस जवाब से देखा जाए तो जो आखिरत का मामला है वो ज्यादा हसास है। लेकिन इसमें सिर्फ एक बात है, और वो ये कि क्या शरीयत के अंडरस्टैंडिंग के लिए ये ऑप्शन, ये प्रोविजन खुद शरीयत में है या नहीं है? अगर तो शरीयत में नहीं है फिर तो ऐसे किसी एक्टिविटी की गुंजाइश नहीं होगी, लेकिन अगर खुद शरीयत के अंदर ये प्रोविजन मौजूद है और शरीयत खुद दावा दे रही है कि आइए समझिए, तो फिर अगर खुदा हमसे कह रहा है कि समझो, गौर फिक्र करो, इसका मतलब ये है कि खुदा तो जानता है कि जब इंसान समझने की कोशिश करेगा, गौर फिक्र करने की कोशिश करेगा तो उसकी राय मुख्तलिफ भी हो सकती है। इसका मतलब खुदा ने इजाजत अगर दी है तो इस प्रोविजन के साथ दी। एक आयत जो बहुत अहम है, सूरह तौबा की आयत नंबर 122, जिसमें कहा गया वमा कानल मुमिनूना लयनफिरु काफा, मोमिनीन के लिए मुनासिब नहीं है कि सब के सब निकल खड़े हों। किसी भी काम के लिए अगर सब के सब निकल खड़े हों तो यह मुनासिब नहीं है। सूरह तौबा की जो आयतें हैं ये खास तौर पर जंग तबूक के तनाजुर में आई थी, और जंग तबूक आप जानते हैं बहुत अहम जंग थी, जो कि जंग हुई नहीं लेकिन इस एतबार से नहायत अहम थी कि वो रोमन अम्पायर से थी और वो अपने ज़माने के सुपर पावर थे, और मुसलमानों को जंग मोता में उनसे काफ़ी नुकसान पहुंच चुका था। तो जंग तबूक की बड़ी तैयारी हो रही थी, और कुरान करीम की बहुत ज़्यादा आयतें जंग तबूक के बारे में, सूरह तौबा की बहुत सारी आयतें। अच्छा, अब जो जो लोग इस जंग में जाने में थोड़ी भी सुस्ती दिखा रहे थे उनकी मजम्मत में भी कुरान की आयत आई, लेकिन उसके साथ साथ जंग तबूक में ये भी खास बात है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम हजरत अली को लेकर नहीं गए और आपको मदीने में छोड़कर गए। यह अलग बात है कि जंग नहीं हुई तो अली अलैहिस्सलाम को छोड़ के गए मदीने में, और इसी मौके पर वो जुमला आपने इरशाद फरमाया जो बुखारी और मुस्लिम में भी है, आप इस बात से राजी नहीं कि आपकी नस्बत मुझसे वो है जो ہارون کی موسیٰ سے تھی، الا انہ لا نبی بعدی، مگر یہ کہ میرے بعد کوئی نبی نہیں آئے گا. تو یہ سب جنگ تبوک کی باتیں ہیں. اچھا، اب جنگ تبوک میں جناب سارے مجاہدین، سارے مسلمان جو ہے وہ جہاد کے لیے پیغمبر اکرم کے ساتھ تبوک کی طرف جا رہے ہیں، اور قرآن کریم کہتا ہے وَمَا كَانَ الْمُؤْمِنُونَ لِيَنْفِرُوا كَافَّةً، مومن کے لیے مناسب نہیں ہے کہ سب کے سب چلے جائیں، سب کے سب نکل کھڑے ہوں. پھر کیا کریں؟ فَلَوْلَا نَفَرَ مِنْ كُلِّ فِرْقَةٍ مِنْهُمْ طَائِفَةً، بس یہ لوگ ایسا کیوں نہیں کرتے کہ ہر گروہ میں سے، لفظ ہے فرقہ، فرقہ کا مطلب گروہ، ہر گروہ میں سے کچھ نفر نکلیں، یعنی کچھ افراد نکلیں اور وہ ایک طائفہ بنائیں، طائفہ یعنی گروپ بنائیں، ہر گروہ سے کچھ افراد نکلیں اور وہ ایک گروپ بنائیں، اور اس کا کام کیا ہو؟ لِيَتَفَقَّهُ فِي الدِّينِ، یہ وہی لِيَتَفَقَّهُ ہے جو لفظ فقہ سے نکلا ہے، تاکہ وہ سمجھ بوجھ حاصل کریں دین میں. لِيَتَفَقَّهُ فِي الدِّينِ، تاکہ وہ دین میں سمجھ بوجھ حاصل کریں. وَلِيُنذِرُوا قَوْمَهُمْ إِذَا رَجَعُوا إِلَيْهِمْ، اور جب واپس پلٹ کر آئیں اپنی قوم کی طرف تو ان کے اندر خوف خدا پیدا کریں. لَعَلَّهُمْ يَحْذَرُونَ، شاید اس طرح وہ ہوشیار ہو جائیں. تو اس پہ دیکھیں دو باتیں نہایت اہم ہیں. ایک تو یہ آئیڈیا دیا گیا ہے کہ ہر گروہ سے کچھ افراد نکلیں اور وہ ایک گروپ بنائیں، اور دوسرا یہ ہے کہ وہ دین میں سمجھ بوجھ حاصل کریں. اچھا، اب یہ جو سمجھ بوجھ حاصل کرنے کا لیول ہے یہ کون سا ہے؟ کیونکہ دین میں سمجھ بوجھ کا ایک لیول وہ ہے جس کو حاصل کرنا ہر شخص کا فرض ہے، ہر مسلمان پر واجب ہے کہ دین میں اتنا علم حاصل کرے جس سے اس کے عقائد پختہ ہوں، دلائل، اور یہ کہ عبادات میں وہ صحیح طور پر انجام دے سکے، اخلاق اس کے اچھے ہوں، اور جو روزمرہ کے حلال و حرام ہے ان کا اس کو علم ہو. اتنا کم از کم سیکھنا ہر انسان پر واجب ہے. اچھا، اب یہ ایک لیول ہے انڈرسٹینڈنگ کا، جو ایوریج لیول کہلاتا ہے، جو کامن لیول کہلاتا ہے، جو ہر شخص کے لیے ضروری ہے. لیکن یہاں جو کام ہے وہ ذرا مختلف نوعیت کا ہے. یہاں کہا گیا ہے لِيَتَفَقَّهُ فِي الدِّينِ وَلِيُنذِرُوا قَوْمَهُمْ اِذَا رَجَعُوا إِلَيْهِمْ، کہ وہ نہ صرف یہ کہ وہ دین میں سمجھ بوجھ حاصل کریں بلکہ واپس پلٹ کے آئیں اور اپنی قوم کو، قوم کے اندر خوف خدا پیدا کریں. یعنی اس میں ایسا نہیں کہ صرف خود دین کو سمجھ لیں، بلکہ اس کے آگے ایک ڈیوٹی اور یہ ہے کہ وہ دوسروں کی رہنمائی بھی کریں. ایک تو یہ کہ انسان صرف اپنے لیے علم حاصل کرے، خود دین کو سمجھ لے، خود صحیح عمل کر سکے.
آگا یہ آیت آپ شو کر سکتے ہیں سکرین پہ؟
اصل میں شو میں کروں گا، لیکن ابھی آج کیونکہ اس طرح کی شٹنگ بنی نہیں ہے، اسے دو ڈیوائس سے کرنا پڑے گا. تو آج پہلے ہی دن ہے، اس لیے جو ہمارے سننے والے ہیں وہ یہ زحمت کر لیں کہ میں آج اس لیے زیادہ میٹر بھی شیئر والا میٹر آپ بیان نہیں کر رہا ہوں. تو آج ہمارے جو سننے والے ہیں وہ یہ والی آیت ضرور قرآن میں دیکھ لیں، سورہ توبہ کی آیت نمبر 122. ٹھیک ہے، آئندہ میں انشاءاللہ اس طرح کی سیٹ اپ رکھوں گا دو ڈیوائسز کے ساتھ اور اس کو شیئرنگ کے آپشن کے ساتھ. ٹھیک ہے، اب اگر آپ نے کیا تو کہیں گے تو میں اپنے ٹیب کو اس طرح دکھا سکتا ہوں اسکرین کے اوپر، لیکن میرے خیال میں آپ لوگوں کو جو اتنا مزہ نہیں آئے گا اس میں.
جی، بہت بہت شکریہ.
تو ان شاء اللہ آئندہ ہم اسکرین شیئرنگ کا آپشن کے ساتھ دو ڈیوائس کے ساتھ کریں گے. ٹھیک ہے، اچھا، تو سورہ توبہ کی آیت نمبر 122 آپ لوگ دیکھ لیجیے گا قرآن میں، کوئی مشکل نہیں ہے. تو میں یہ عرض کر رہا تھا کہ دیکھیں انڈرسٹینڈنگ کے دو لیولز ہیں، ایک وہ ہے جو ہر شخص کے اوپر واجب ہے، ہر شخص کا ضروری ہے کہ وہ جو ہے وہ دین کا اتنا کم از کم علم حاصل کرے. دوسرا مرحلہ یہ ہے کہ جس میں کہا گیا نہ صرف یہ کہ خود مہارت حاصل کرے بلکہ وہ دوسروں کی رہنمائی بھی کرے. یہ جو لیول ہے نا یہ ذرا ڈفرینٹ ہے, اس کو ہم کہتے ہیں کہ ایکسپرٹیز لیول. ایک تو یہ لیول ہے کہ انسان اپنی ضرورت کے لیے علم حاصل کر لے, ایک یہ کہ نہیں کتنا حاصل کرے کہ جو دوسروں کے بھی کام آئے. اچھا اب یہ ایک ایسی بات ہے کہ جو بہت کامن اور بہت پریکٹیکل ہے, یعنی زندگی کے ہر معاملے میں ایسا ہی ہوتا ہے اور ہر معاشرے میں ایسا ہی ہوتا ہے کہ کسی بھی شعبے میں سب کے سب لوگ نہیں چلے جاتے. مثلا اگر ہم اس کو اس طرح بیان کریں کہ یہ مناسب نہیں ہے کہ سب کے سب لوگ ڈاکٹر بن جائیں, یہ مناسب نہیں ہے کہ سب کے سب لوگ انجینئر بن جائیں, یہ مناسب نہیں ہے کہ سب کے سب لوگ اکاؤنٹنٹ بن جائیں, یہ مناسب نہیں ہے کہ سب کے سب لوگ استاد بن جائیں, یہ مناسب نہیں ہے کہ سب کے سب لوگ لائر بن جائیں. نو بلکہ طریقہ کار یہ ہوتا ہے کہ معاشرے کے ہر سیگمنٹ سے ہر حصے سے کچھ مثلا نوجوان نکلیں, کچھ طالب علم نکلیں اور وہ میڈیکل یونیورسٹی میں جائیں, ایک گروپ بنائیں اور وہاں جا کے میڈیکل کی ایجوکیشن حاصل کریں اور پھر واپس آ کے معاشرے میں اپنے علم سے فائدہ پہنچائیں. کچھ طالب علم نکلیں وہ انجینئرنگ یونیورسٹی میں جائیں, وہاں جا کے وہ انجینئرنگ کی تعلیم حاصل کریں اور واپس آ کے معاشرے میں اپنے علم سے فائدہ پہنچائیں. کچھ لوگ نکلیں وہ لا کالج میں جائیں, وہاں سے لائر بنیں, واپس آ کے معاشرے کی خدمت کریں. سملرلی کچھ لوگ نکل کر جائیں حوزہ علمیہ میں جائیں, دینی مدارس میں جائیں, حوزہ علمیہ میں جائیں, دینی مدارس میں جائیں اور پھر وہاں جا کے علم حاصل کریں اور پھر واپس آ کے معاشرے میں خدمت کریں. یہ وہ پریکٹیکل بات ہے جو ہر شعبے کے لیے. اچھا یہ تو میں نے اچھے اچھے شعبوں کی بات کی, ذرا پروفیشنل قسم کے شعبے, ڈاکٹر, انجینئر, لائر, یہ وہ. اگر آپ غور کریں تو معاشرے میں ہر شعبے کی ضرورت ہے. معاشرے کو کلر بھی چاہیے, معاشرے کو پیون بھی چاہیے, معاشرے کو سویپر بھی چاہیے. اور ہر شعبے میں ایسا ہی کہ کچھ لوگ ایسے ہوتے ہیں جو کہ ماہر ہوتے ہیں, ایکسپرٹ ہوتے ہیں اور ان کے ایکسپرٹیز سے باقی لوگ فائدہ اٹھاتے ہیں. یہ جو اسلام میں اجتہاد کا ایک تصور پایا جاتا ہے تو وہ یہی چیز ہے. یعنی یہ تو قرآن کی آیت ہے نا, اور قرآن کی آیت کا مطلب یہ ہے کہ یہ قرآن تو پیغمبر پر نازل ہوا ہے, تو پیغمبر اکرم کے زمانے میں یہ ہدایت دی جا رہی ہے کہ تم میں سے کچھ لوگ ایسے ہوں جو دین میں سمجھ بوجھ حاصل کریں اور دین میں سمجھ بوجھ حاصل کرنے کے بعد
جی آگا بولتے ہیں.
ہاں ڈسٹرب تو نہیں ہو رہا ہے اس میں کچھ؟
نہیں آگا کوئی ایشو نہیں, تھوڑی دیر بعد ہٹا دیں.
اچھا ٹھیک ہے, تو کچھ لوگ دین میں سمجھ بوجھ حاصل کریں اور پھر دین میں سمجھ بوجھ حاصل کرنے کے بعد وہ باقی لوگوں کے لیے دین کی تعلیمات کو بیان کریں. یہ بالکل ایک پریکٹیکل بات ہے, بالکل کامن سینس کی بات ہے. اس کے اندر کوئی ایسی چیز نہیں ہے کہ جو قابل اعتراض ہو, جو سمجھ میں نہ آنے والی ہو. یہی اصل میں بنیاد بنتی ہے ہمارے اس نظام اجتہاد اور تقلید کی. اس میں اجتہاد کیا ہے؟ اجتہاد کبھی لفظی مطلب ہے بہت زیادہ کوشش کرنا. اجتہاد اور جہاد دونوں کا روٹ ایک ہی ہے, دونوں کا مطلب ہے کوشش کرنا. ٹھیک ہے, ایک کوشش وہ ہے جو رائے خدا میں انسان اسلام اور مسلمانوں کی سربلندی کے لیے, اس کی حفاظت کے لیے کوشش کرتا ہے, وہ جہاد چلاتا ہے. اور ایک کوشش وہ ہے جو دین کو سمجھنے کی کوشش کرتا ہے, شریعت کو سمجھنے کی کوشش کرتا ہے اور دین کے ماخذ کو حاصل کرنے کی کوشش کرتا ہے, اس کو ہم اجتہاد کہتے ہیں. اور وہ شخص جو یہ سمجھ بوجھ رکھتا ہے اس کو فقیہ کہتے ہیں. ویسے تو لفظ فقیہ کا مطلب ہے مین آف انڈرسٹینڈنگ, اور ہر آدمی دائرہ سمجھ بوجھ رکھنے والا آج کل ہے, بے وقوف تو کوئی نہیں ہے. لیکن یہاں جو کہا گیا ہے کہ سمجھدار فقیہ, یہ اس کو کہا گیا ہے کہ جو دین میں سمجھ بوجھ رکھتا ہو. بہت سے لوگ بزنس میں سمجھ بوجھ رکھتے ہیں, بہت سے لوگ کمپیوٹر میں سمجھ بوجھ رکھتے ہیں, بہت سے لوگ سیاست میں سمجھ بوجھ رکھتے ہیں, بہت سے لوگ گیم میں سمجھ بوجھ رکھتے ہیں, بہت سے لوگ اسٹاک ایکسچینج میں سمجھ بوجھ رکھتے ہیں. وہ اپنے اپنے فیلڈ کے فقیہ ہوں گے, لیکن یہ جو فقیہ کی اصطلاح قرآن و سنت کے اندر آئی ہے, یہ ان اس شخص کے لیے ہے جو اصل میں دین میں سمجھ بوجھ رکھتا ہے. لیتفقہ فی الدین, جو دین میں سمجھ بوجھ رکھتا ہے. اچھا, اس کے بعد بڑی فضیلت آئی ہے. مثلا ایسی حدیثیں ہیں, بہار الانوار کی مثلا حدیث ہیں, منزلت الفقیہ فی ہذا الوقت کا منزلت الانبیاء فی بنی اسرائیل. یہ فقیہ کی جو منزلت ہے وہ ایسے ہے جیسے بنی اسرائیل کے درمیان ان کے نبی کی ہے. اس میں کافی کی جلد اول کی حدیث ہے, پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, الفقہا امنا الرسل, کہ فقہا جو ہیں وہ رسولوں کے امانت دار ہیں. اچھا, پیغمبر اکرم کے زمانے میں بھی اگر آپ دیکھیں تو دین اسلام کی جو ترویج اور ارشاد ہے وہ کیا ہر جگہ اللہ کے رسول خود کیا کرتے تھے؟ نہیں, آپ بھی مختلف لوگوں کو مختلف مقامات پر بھیجتے تھے. مثلا اگر آپ مدینے کو دیکھیں تو مدینے میں پیغمبر اکرم بعد میں تشریف لے گئے, اسلام مدینے میں پہلے پہنچ گیا تھا. اگر آپ کو بیعت عقبہ اولی اور بیعت عقبہ ثانیہ کے واقعات کا علم ہو, ہوگا یقیناً, تو آپ دیکھیں اس میں کیا ہوا کہ مدینے کے کچھ لوگ آئے اور آ کے وہ مسلمان ہو گئے, پھر ہو گئے کچھ اور لوگوں کو لے کر آئے وہ بھی مسلمان ہو گئے. تو جب اس طرح کچھ لوگ مسلمان ہو گئے مدینے کے لوگ مکہ آنے کے بعد, تو انہوں نے ریکویسٹ کی پیغمبر اکرم سے کہ یا رسول اللہ, یہ جو دین ہے ہمارا اس کی قبولیت مدینے میں بہت زیادہ ہے, یا تو آپ تشریف لے آئیں یا آپ کسی کو بھیجیں جو مدینے میں جا کے اس دین کی تبلیغ و اشاعت کرے, اور جو لوگ مسلمان ہو رہے ہیں ان کی دینی تربیت کرے. تو پیغمبر اکرم نے کس کا انتخاب کیا؟ پیغمبر اکرم نے ایک 19 سالہ جوان جس کا نام تھا حضرت مصعب بن عمیر رضی اللہ عنہ, ان کو بھیجا مدینے میں. یعنی مدینہ جیسے شہر میں جو ایک چیلنجنگ ٹاسک تھا, جہاں دو بڑے قبائل جو تھے اوس اور خزرج, وہ 150 سال سے برسر پیکار تھے, اور ہر کچھ دنوں کے بعد جنگ کی آگ بھڑک اٹھتی تھی. اور یہی نہیں بلکہ اہل کتاب بھی مدینے میں تھے, یہودیوں کے قبائل مدینے کے اندر, بنو نضیر, بنو قینقہ, بنو قریظہ, پھر مدینے کے اطراف میں خیبر میں یہودی, فدق میں یہودی, عیسائی بنی نجران اور دیگر عیسائیوں کے قبائل مدینے کے اطراف میں, اہل کتاب بھی موجود تھے اور اوس و خزرج بھی موجود تھے. ایک چیلنجنگ ایک سچویشن تھی, اس کے اندر رسول اکرم صلی اللہ علیہ وسلم نے جس کو بھیجا وہ ایک جوان تھا, اور مصعب بن عمیر نے جا کے وہاں تبلیغی کام شروع کیا. اب جیسے ہمارے یہاں بعض لوگ کہتے ہیں کہ جی ہم علماء کی بات کیوں مانیں, ہم فقہا کی بات کیوں مانیں, ہم مجتہد کی بات کیوں مانیں, ہم تو ڈائریکٹ امام کی بات مانیں گے, ڈائریکٹ پیغمبر کی بات مانیں آپ, ڈائریکٹ علامہ کی بات مانیں آپ. تو مصعب بن عمیر تو نہ امام تھے, نہ نبی تھے, نہ معصوم تھے, لیکن اللہ کے نبی نے ان کو بھیجا تھا, انہوں نے جا کے تبلیغ کی, اور ان کی تبلیغ کا یہ اثر تھا کہ جب پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم ہجرت کر کے مدینہ تشریف لائے تو ان کا شایان شان استقبال ہوا. طلع البدر علینا من سنوات الوداع. یہ استقبال کرنے والے کون لوگ تھے؟ یہ یہودی تو نہیں تھے, عیسائی تو نہیں تھے, کفار و مشرکین تو نہیں تھے, یہ کون تھے؟ یہ دراصل وہ مسلمان تھے جو بیعت عقبہ اولی یا ثانیہ میں مسلمان ہوئے, یا مصعب ابن عمیر کے ہاتھ مسلمان ہوئے. تو پیغمبر اکرم نے بھی اسی طرح کیا کہ دین کی تبلیغ و اشاعت کے لیے بعض لوگوں کی ذمہ داری لگائی, وہ گئے اور انہوں نے جا کے تبلیغ کی. معاذ ابن جبل کو یمن بھیجا آپ نے, سنی کتابوں کے اندر معاذ ابن جبل کا نام ہے, شیعہ کتابوں کے اندر حضرت علی کا نام, حضرت علی کا نام سنی کتابوں میں بھی ہے, معاذ ابن جبل والا واقعہ شیعہ کتابوں میں نہیں ہے, لیکن بہرحال چلیں کسی نے کسی کو تو بھیجا نا, علی علیہ السلام کو بھیجا. यमन में, पैगम्बर अकरम खुद तो यमन नहीं गए। तो इस तरह मुख्तलिफ खित्तों में, या पैगम्बर अकरम के बाद आप देखें अमीरुल मोमिनीन मसलन कूफे में थे, पहले मदीने में थे, फिर आपने कूफे को दारुल खिलाफा बना लिया। तो जो दूर दराज के इलाके थे, इस्लाम जो तीन बड़े अजमों में फैल चुका था, अफ्रीका तक चला गया था, सेंट्रल एशिया तक आ गया था, तो इस पूरे खित्ते में तबलीग के लिए हर जगह मौला अली खुद जाते थे, खुद नहीं जाते थे। आपने कुछ लोगों की जिम्मेदारी लगाई और वो जाके तबलीग का काम किया करते। तो आज तो वक्त नहीं है इतना, लेकिन मैं आइंदा आपकी खिदमत में वो रिवायतें पेश करूंगा कि ये जो निज़ाम है तकलीद और इज्तिहाद वाला, ये जमाने हुजूर इमाम में शुरू हो चुका था। ये कोई जमाने गैबत का निज़ाम नहीं है, बल्कि जमाने हुजूर इमाम में ये सिलसिला शुरू हो गया था। इस सिलसिले की वजह से अब आज नहीं है, जैसा कि मुझे कहा गया है कि मैं अपनी तकलीद ज़रा मुख्तसर रखूँ और सवाल जवाब के लिए आप लोगों को मौका दूँ, तो इसलिए मैं अपनी गुफ्तगू को रोकता हूँ ताकि आप लोग सवाल और जवाब के जरिए कुछ बातें और चाहें तो उसकी वजाहत हो जाएगी। तो फिल वक्त हम जो बात आज हम कर चुके हैं उसका एक कंक्लूजन हम बयान कर दूं मैं कि दीन यानी कम्प्रिहेंसिव कोड ऑफ लाइफ, शरीयत यानी दीन के मुताबिक ज़िंदगी गुजारने का तरीक़ा, फिक्र यानी शरीयत की अंडरस्टैंडिंग, और फकीह यानी जो शरीयत को समझने वाला, मजबूत रखने वाला। तो ये जो फकीह है उसकी ड्यूटी खुद कुरान करीम के आयत के मुताबिक क्या है, ले तफक्कहु फिल दीन, कि वो दीन में से मजबूरी हासिल करे, बोले युनज़िरु क़ौमहुम इज़ा रजऊ इलैहिम, और वापस पलट के वो अपनी कौम को भी खुदा का खौफ दिलाए। तो ये एक निज़ाम है और यही निज़ाम दुनिया के दीगर शुबों के अंदर है, यही निज़ाम दीन की तालीम के अंदर है, और यही रविश पैगम्बर अकरम के ज़माने में थी कि कुछ लोगों को आप भेजते थे तबलीग और इरशाद के लिए, यही अमीर मोमिनीन के ज़माने में रहा, यही दीगर आइमा ताहिन के ज़माने में था। मज़ीद इस सिलसिले की अहादीस वगैरह जो हैं वो हम अगले हफ्ते इंशाल्लाह बयान करेंगे, और मैं कोशिश करूँगा कि इस तरह हो कि स्क्रीन शेयरिंग के साथ जो हदीसें हम आपके सामने पेश करें वो स्क्रीन पर डिस्प्ले भी हो। आज हम यहीं रोक देते हैं इस गुफ्तगू को, कोई ज़रूरी सवाल है तो बेशक मैं हाजिर हूँ। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
जो सवाल करना चाहे वो ये ऑप्शन देख लें रेज हैंड का, मतलब
डॉक्टर साहब अगर आप 5-10 मिनट और बोलना चाहें इस टॉपिक पे तो बोल सकते हैं।
अच्छा, अभी सवाल का सिलसिला शुरू नहीं हुआ है
जी, अभी सवाल आता, अभी कोई किसी ने हैंड रेज नहीं किया।
ठीक है, अच्छा इसमें एक नुक्ते का मैं इजाफा कर दूं और वो है लफ्ज फकीह और लफ्ज मुश्ताहिद। देखिए हमारे यहाँ जो रिवायतें हैं उसमें अल्फाज आप देखेंगे हर जगह लफ्ज फकीह आया है और फकीह की तशरीह मैंने कर दी है, और लफ्ज मुश्ताहिद का माना मैंने आपको बयान तो कर दिया है, लेकिन वो हमारे यहाँ हदीस की किताबों में नहीं आया। मुश्ताहिद का मतलब है बहुत ज्यादा मेहनत करने वाला, और जैसे मैंने अर्ज किया ना कि इज्तिहाद और जिहाद दोनों उसी से निकला है जिसको हम कहते हैं जहद, कोशिश। तो मुज्तहिद का मतलब बहुत ज़्यादा कोशिश करने वाला, किस चीज़ में कोशिश, ताकि दीन के हुक्म को वो प्राइमरी सोर्स से जाकर समझ ले। अच्छा, अब ये लफ्ज़ मुज्तहिद हमारे यहाँ इस्तेमाल इसलिए नहीं होता रहा इब्तिदा में कि इज्तिहाद की एक डेफिनेशन है, और वो डेफिनेशन वो है कि जो शुरू के जो उलमाए अहले सुन्नत हैं उन्होंने उसको बयान किया, और उनके नज़दीक इज्तिहाद जो है वो कयास का नाम है। मसलन इमाम शाफई की एक किताब को नहीं कह सकते, उसको पूरी तरह एक ख़त है, उसको कहती अर रिसाला या किताबुल उम। तो उन्होंने اس طرح بیان کیا کہ الاجتہاد هو القیاس والقیاس هو الاجتہاد. اور ان کے یہاں تصور یہ رہا ہے ہمارے علماء اہل سنت کے ہاں کہ وہ معاملات وہ احکام کہ جو شریعت میں قرآن و سنت میں نہیں ہیں ان کا حل نکالنے کا نام اجتہاد ہے, اور وہ حل جو ہے وہ قیاس سے نکالتے ہیں, اجماع سے نکالتے ہیں. اچھا, ہمارے یہاں ائمہ اہل بیت نے قیاس سے منع فرمایا اور شیعوں کے یہاں قیاس قابل قبول نہیں ہے. تو اب اجتہاد جو ہے وہ قیاس کو اور قیاس اجتہاد کو سمجھا جاتا تھا, تو شیعوں میں وہ والا اجتہاد بھی قابل قبول نہیں ہے. لیکن وقت گزرنے کے ساتھ ساتھ جو علماء اہل سنت ہیں انہوں نے بھی اجتہاد کی جو ڈیفینیشن ہے اس کو ریویو کیا, اور آج اگر آپ علماء اہل سنت سے بات کریں, ان کے اساتذہ سے بات کریں, یا ان کی جو کتابیں اصول فقہ کی لکھی ہوئی اس میں دیکھیں, تو ان کے نزدیک جو ہے اجتہاد میں دو چیزیں شامل ہیں. ایک تو جس کو وہ کہتے ہیں قیاس, یعنی وہ حکم جو ان کے خیال میں قرآن و سنت میں نہیں ہے اس کو ڈھونڈ کے نکالنا, اور ایک ہے جس کو کہتے ہیں استنباط, الف سین تے نون بے الف ہوئے, استنباط. استنباط کا مطلب ہے کسی چیز کو گہرائی میں جا کے ڈھونڈنا, جیسے زمین کو کھود کے پانی نکالنا. تو ہمارے نزدیک اجتہاد کا مطلب ہے استنباط, یعنی مسائل کا حل قرآن و سنت میں موجود ہے اور وہیں سے اس کو ڈھونڈ کے نکالنے کا نام اجتہاد ہے, اور یہی کام ایک فقیہ کرتا ہے. کیونکہ اگر ہم یہ فرض کریں گے کہ کوئی ایسا حکم ہے جو قرآن و سنت میں نہیں ہے, اس کا مطلب یہ ہے کہ قرآن و سنت جو ہے وہ کمپریہنسو نہیں ہے, قرآن و سنت جو ہے وہ کمپریہنسو نہیں ہے. اس لیے جب ہم کہتے ہیں اجتہاد تو اس سے مراد ہے استنباط, یعنی قرآن و سنت میں حکم موجود ہے وہیں سے اس کو ڈھونڈ کر نکالنا. تو جب اس لفظ کا کی تشریح نئے سرے سے ہو گئی, یا ریویو ہو گیا, ریوزٹ ہو گیا, تو یہ لفظ اجتہاد جو ہے وہ ہمارے لیے بھی قابل قبول ہو گیا. ہماری لڑائی کے الفاظ سے تھوڑی ہے, وہ تو ایک معنی اور مفہوم کی بات ہے, کانسیپٹ کی بات ہے. کانسیپٹ ہمارا پہلے بھی یہی تھا اور اب بھی یہی ہے. تو یہ جو لفظ کے بارے میں بعض لوگ بحث کرتے ہیں نا, ایک چھوٹی سی بات اور کر دوں, سوالات آنے شروع ہو گئے, لیکن ایک چھوٹی چیز اور بات واضح کر دوں میں, کہ ابھی جو میں نے کہا نا کہ امام شافعی کی کتاب یا امام شافعی کا رسالہ, تو بعض ہمارے یہاں لوگ یہ غلط فہمی پھیلاتے ہیں کہ علم اصول فقہ جو ہے وہ امام شافعی کی ایجاد ہے, حالانکہ یہ بات سنیوں کے لیے بھی قابل قبول نہیں ہے. لیکن اصول فقہ کا مطلب یہ ہے کہ فقہی مسائل کا جو استنباط ہے, جو ڈھونڈ کے نکالنا ہے, اس کا ایک طریقہ کار ہے, اس کا ایک پروسیجر ہے. ٹھیک ہے, اچھا وہ پروسیجر پہلے سے چلا رہا ہے, ضروری نہیں ہے کہ اس پر کسی نے کتاب لکھی ہو. مثلا سنی فقہا میں امام ابو حنیفہ پہلے تھے, امام مالک بعد میں آئے, امام شافعی اس کی بات ہے, امام مالک امام ابو حنیفہ ایک ساتھ تھے, مدینے میں تھے, وہ کوفے میں تھے. تو امام ابو حنیفہ اگر کوئی فتویٰ دیتے تھے تو کوئی نہ کوئی اصول تھا نہیں تھا ان کا, امام مالک اگر فتویٰ دیتے تھے کوئی نہ کوئی اصول تھا یا نہیں تھا. امام شافعی کی کتاب لکھنے کے بعد یہ سب لوگ فتوے میں آئے, تو ایسا نہیں ہے. بعض اوقات ایک چیز چل رہی ہوتی ہے اس کے اوپر کتاب نہیں لکھی گئی ہے, ایک لینگویج پہلے ایجاد ہوتی ہے, گرامر بعد میں کمپائل ہوتی ہے. تو اب جب گرامر کمپائل ہوئی ہے تو کیا لینگویج اس پر شروع ہوئی ہے؟ نہیں, لینگویج پہلے سے چلی آ رہی ہے. گرامر کسی نے وہی اصول قاعدہ جس کے مطابق وہ لینگویج بنی, استعمال ہو رہی ہے, اسی کو لکھ کے گرامر بن گئی. یہ تو نہیں ہے کہ جب تک گرامر نہیں کمپائل ہوئی تو لینگویج جو ہے بغیر کسی قاعدے قانون کے چل رہی ہے. تو لینگویج پہلے سے چلتی ہے, گرامر بعد میں کمپائل ہوتی ہے. لینگویج پہلے ہوتی ہے, ڈکشنری بعد میں کمپائل ہوتی ہے. یہ نہیں کہ ڈکشنری کمپائل ہوئی تو نیا لفظ ایجاد ہوا. الفاظ پہلے سے موجود ہیں معاشرے کے اندر, اس زبان کے اندر, انہیں کو جمع کرنے کا نام ڈکشنری ہے. تو کسی نے اگر کوئی کتاب لکھی پہلی مرتبہ, اس کا مطلب نہیں ہے کہ وہ اس علم کا بانی ہے, ये छोटी सी बात है, ये क्लियर हो जानी चाहिए। हाँ, मेरे ख्याल में सवाल आने शुरू हो गए, अब आप सवाल कर लें। एक सवाल फ्लैश हो रहा था यहाँ पर, मैंने देखा कि लोग कह रहे हैं कि लोग जाते हैं तो हैं हौसले में पढ़ने के लिए, वहीं सेटल हो जाते हैं, शायद इस तरह का कोई सवाल आया। देखिए ये सब जो है शिकायतें, ये असल इशू नहीं है कि लोग जाके सेटल हो जाते हैं, लोग जाते भी हैं और वापस भी आते हैं। क्यों, हमारे मुल्क में इतने सारे नजब के लोग, कौम के लोग मौजूद हैं, ये सब सेटल तो नहीं हुए ना, और सेटल दुनिया में हर जगह हो जाते हैं। लोग अमरीका पढ़ने के लिए जाते हैं, वहाँ सेटल हो जाते हैं, लोग कनाडा जाते हैं, वहाँ सेटल हो जाते हैं, लोग गाँव से आते हैं और वो कोटा सिस्टम पर एडमिशन लेते हैं। कोटा सिस्टम की जस्टिफिकेशन क्या है, यही है ना कि भाई गांव में क्योंकि मेयार तालीम अच्छा नहीं है, लिहाजा वहां पे भी डॉक्टर बनने चाहिए, तो वहां के बच्चे को कुछ कम नंबर हो फिर भी दाखिला दे दिया जाए। अच्छा, कोटा सिस्टम में एडमिशन लिया इस बुनियाद पर कि गांव में डॉक्टर की ज़रूरत है, डॉक्टर बनने के बाद शहर में क्लिनिक खोल ली, गाँव जा ही रहे। तो ये तो प्रैक्टिकल इशूज़ हैं और ये हर सोसाइटी में इस तरह की चीज़ें होती हैं। असल थ्योरी को समझें, असल कॉन्सेप्ट को समझें, ठीक है।
जवाद नकवी साहब का सवाल है, इन्होंने रेज हैंड किया था।
अस्सलाम
वालेकुम। सलाम।
अच्छा, सवाल तो मतलब है कि सवाल तो नहीं है, एक तरह से इसकी थोड़ी सी वजाहत, मतलब चीज जो आपने बयान की उसकी थोड़ी सी वजाहत और लेना चाहूंगा कि जो दीन की समझ बूझ के मतलब आपने मरहले तय किए हैं कि वो जो एक लोगों का ग्रो होगा वो निकलेगा और वो फिर समझ बूझ हासिल करेगा इब्तदाई, या मतलब है कि मामलात को समझने के लिए, या कुछ जो वापस पलटें और लोगों की रहनुमाई करें, कमोबेश इसी तरह के तीन मरहले आपने उस बयान किए। अच्छा, हर हिस्से में कुछ लोग तो निकलेंगे, तो ये फर्दर तखसीस भी कर सकते हैं या सिर्फ मतलब है कि इनकी यही तकसीम रहेगी? क्या मतलब है कि लोग और भी कुछ कर सकते हैं इसको फर्दर, या इसी तरह से मतलब है कि कुरान जो है वो क्या कहता है इसमें? मतलब इसकी डेप्थ क्या है कि फर्ज करें मैं और आप दोनों निकले, आप जो है एक मरहले तक आगे तक चले गए, मैं किसी एक मरहले में पीछे में रुक गया हूं, तो ये मतलब है कि दोनों काबिले कबूल हैं, या मतलब है कि इसमें मतलब है कि आगे बढ़ने वाले को जो है तो तरजीह है?
जी जी जी, समझ गया मैं आपकी बात। देखिए प्रैक्टिकली अगर आप देखें ना, मिसाल के तौर पर सबसे आसान एग्जाम्पल जो है इसकी वो है मेडिकल साइंस की, ठीक है। हर इलाके से लोग जाते हैं और वो डॉक्टर बनते हैं। अच्छा, अब सोसाइटी में सिर्फ एक डॉक्टर तो नहीं चाहिए ना, बहुत सारे चाहिए, जितने लोग हैं तो उनके लिए एक डॉक्टर दो डॉक्टर काफ़ी नहीं, बहुत बड़ी तादाद में डॉक्टर चाहिए। तो जितने भी डॉक्टर हो अच्छी बात है, क्योंकि ऐसे कबाद की बात नहीं। अब मसला ये है कि इंडिविजुअली एक इंसान को अगर इलाज कराना हो, डॉक्टर तो बेशक बहुत हों, जितने ज़्यादा हों अच्छा है, लेकिन इंडिविजुअली एक इंसान को जब इलाज कराना हो तो उसकी ख्वाहिश क्या होती है, उसके लिए रैशनल क्या है, उसके लिए अकल क्या कहती है? उसकी तो अकल ये कहती है कि जो बेहतरीन डॉक्टर हो मुझे उससे इलाज कराना चाहिए, ठीक है। अब मेडिकल क्लाइम में तो आपको पैसा पैसे वैसे बहुत इन्वॉल्व है, तो हम बेहतरीन डॉक्टर के पास बाज़ औक़ात इसलिए नहीं जा पाते कि उसकी फीस ज़्यादा है, इसलिए हम कम वाले से रिव्यू कर लेते हैं, कोई बात नहीं, 100 रुपये वाले के पास चले गए, 1000 वाले के पास नहीं गए। लेकिन अगर ये ऑप्शन ना हो, मतलब इस तरह का की रुकावट ना हो बल्कि फ्री हो, तो हर इंसान चाहेगा कि जो सबसे अच्छा डॉक्टर है, सबसे काबिल डॉक्टर है, सबसे तजर्बाकार डॉक्टर है, उससे जाके इलाज करवाए, इंसान की अकल ये कहती। तो अगर तो रुजू करना है मुश्तहिद से, फकी से, सिर्फ रुजू करना है, रुजू से मुराद उसके इल्म से रुजू करना, रुजू करना है, तो अकल यही कहती है कि जो आलम हो, जो सबसे ज्यादा इल्म रखने वाला हो उससे रुजू किया जाए। ज्यादा इल्म वाले को छोड़ के कम इल्म वाले की तरफ रुजू करना इलॉजिकल है।
ये अली रजा साहब ने हैंड रेस किया, सवाल पूछिए।
अस्सलाम वालेकुम साहब।
वालेकुम अस्सलाम।
आवाज़ साहब, मैं इश्तियात के आगाज़ के हवाले से एक सवाल पूछना चाहता हूँ कि ये आपने फरमाया कि ये गैबत से पहले से शुरू था, तो उस दौर में तो शायद कोई मसला पेश आया तो डायरेक्ट के इमाम से पूछते होंगे, इसके बारे में आप थोड़ा तशरीह फरमा बताएं आवाज़ साहब।
देखिए, इसके बारे में मैं तफसील तो अगले हफ्ते अर्ज करूँगा इंशाल्लाह, और वो आपको रिवायतें भी दिखाऊँगा। इस हफ्ते सिर्फ आपके सवाल के जवाब में सिर्फ अर्ज कर रहा हूँ मैं कि थोड़ा सा आप उस ज़माने को अपने पेश नज़र रखें कि उस ज़माने में लोगों के लिए आइम तारीम से रजू करना इतना आसान नहीं था। आज से इतना एडवांस ज़माना है, टेक्नोलॉजी इतने उरूज पर है। आज मैं यहाँ कराची में बैठ के लेक्चर दे रहा हूँ, आप लोग पता नहीं किस किस मुल्क में सुन रहे हैं। इसके बावजूद भी लोगों को मसला दरपेश होता है, वो मुस्तैद से रजू नहीं करते, जबकि मुस्तैद का वेबसाइट मौजूद है, वहाँ जाके आप सवाल पूछ सकते हैं। तो उस ज़माने में भी हर एक के लिए मुमकिन नहीं था कि वह इमाम के पास जाता। एक रिवायत में अर्ज करूँ, उसके स्क्रीन शॉट बाद में दिखाऊंगा अगले हफ्ते। एक शख्स है जिसका नाम जो कूफे से आता है और इमाम सादिक अलैहिस्सलाम के पास, और वो आके ये कहता है कि फजलत रसूल, मैं बार बार आपके पास नहीं आ सकता, आप मदीने में तशरीफ रखते हैं, मैं कूफे से आया हूँ, तो जो दीनी मसाइल मेरे साथ पेश आते रहते हैं, ज़रूरत पड़ती रहती है, तो मैं क्या करूँ। तो इमाम ने फरमाया कि तुम्हारे इलाके में यानी कूफे में मोहम्मद इब्ने मुस्लिम मौजूद है, उससे जाके अहकाम ले लिया। अब मोहम्मद इब्ने मुस्लिम कौन है? इमाम तो नहीं है, मासूम तो नहीं है, उसके पास इल्म लदुन्नी तो नहीं है, लेकिन मोहम्मद इब्ने मुस्लिम वो है कि जो चार इमामों से कस्बे फैस करने वाला है, इमाम सज्जाद अलैहिस्सलाम से, इमाम बाकर अलैहिस्सलाम से, इमाम सादिक अलैहिस्सलाम से, इमाम मुस्तकीम अलैहिस्सलाम से। तो चार इमामों से कस्बे फैस करने के बाद एक शख्स इस मुकाम पे फायज हुआ है कि आज इमाम मासूम रिकमेंड कर रहे हैं उसका नाम। उस तो शख्स को अब्दुल्ला इब्ने अबी याफूर, जिसका नाम है वसाइल शिया में ये रिवायत मौजूद है, तो इमाम मासूम रिकमेंड कर रहे हैं कि उससे जाके अहकाम ले लिया करो। तो ये जो जहनों में है कि इमाम सामने होते थे, जब चाहे जाके पूछ लें, तो ऐसा नहीं होता था। शिया जो हैं वो कूफे में भी रहते थे, बगदाद में भी रहते थे, बसरा में भी रहते थे, खुराखान में रहते थे, कुम में रहते थे, यमन में रहते थे, मिस्र में रहते थे, इमाम मदीने में रहते थे या सामर्रा में रहे हैं, बगदाद में रहे हैं आइम्मा तारीम, लेकिन जो रहते भी थे तो ज़ाहिर हुक्मरानों की निगरानी होती थी, हर शख्स उनके पास आसानी से आ जा नहीं सकता था, यानी जो आता और जाता था उसकी निगरानी होती थी, बाज़ औक़ात उसको मुश्किलात का सामना करना पड़ता था। तो कई तरह के मसाइल हैं, इन तमाम नामासाइल हालात की वजह से आइम्मा तारीम ने, खासकर इमाम सादिक अलैहिस्सलाम ने, एंड ऑन वर्ड इमाम मुस्तफ़ा काज़िम अलैहिस्सलाम को देखें, इमाम मुस्तफ़ा काज़िम अलैहिस्सलाम तो 14 साल तक कैद में रहे, तो किस तरह उनका रابطہ रहा उम्मत से। तो उन्होंने वकला का एक सिस्टम डेवलप किया था और उन्हीं वकला के जरिए लोगों से रابطے में रहते थे। अगले हफ्ते मजीद तफसीलात में बयान करूंगा।
डॉक्टर महमूद हसनैन।
सलाम अलैकुम क़िबला।
वालेकुम अस्सलाम रहमतुल्लाह।
क़िबला, दो तीन जरा चीज़ों को समझने की कोशिश कर रहा हूँ मैं, और कुछ चीज़ जो ये असल में मेरे सवाल नहीं है, मगर कुछ मोमिनीन मुझसे सवाल करते हैं, तो उसी को मद्देनज़र रखते हुए इन चीज़ों को आपके सामने पेश कर रहा हूँ। अब आपने क़िबला थोड़ी सी मुज्तहिद की डेफिनेशन बताई थी अभी, तो उसमें थोड़ा सा एक कन्फ्यूजन जो हो जाता है वो मर्जाए आला और मुज्तहिद में होता है, तो इसको ज़रा प्लीज़ थोड़ा सा डिफ़ाइन कीजिए कि इन दोनों में फ़र्क क्या है, और उसको उस नज़र में बयान कीजिएगा जैसे हमारे हिंदू पाक में आपको पता है कि इंडिया में भी कई मुज्तहिद मौजूद हैं अपने नाम के साथ लिखते हैं, पाकिस्तान में भी कई मुज्तहिद मौजूद हैं जो अपने नाम के साथ लिखते हैं, کچھ مجتہدوں کو جو پاکستان میں تھے ان کا انتقال ہو چکا ہے ایسی انڈیا میں. تو ایک تو میرے خیال سے ان دونوں ٹرمز کو کی ڈیفرنسیشن بہت ضروری ہے کہ مرجع اعلیٰ کون ہے اور مجتہد کون ہے اور تقلید کس کی ہوتی ہے, یہ پہلا سوال. دوسرا سوال قبلہ یہ ہے, جیسے ابھی آپ نے فرمایا کہ اماموں کے زمانے میں بھی انہوں نے اپنے مکلا مقرر کیے تھے, تو قبلہ کیا وجہ ہوئی کہ انقلاب ایران سے پہلے مومنین میں ہندو پاک کے مومنین میں صرف تحفۃ العوام مقبول تھی اور اس میں کئی لوگوں کے فتاوے کو جمع کر کے پیش کیا جاتا تھا, تو اس زمانے تک مطلب کہنے کا مقصد یہ ہے کہ انقلابی ایران کے آنے سے پہلے تک ان یہ چیزیں زیادہ عام نہیں ہوئی تھیں کہ اماموں کے زمانے میں یہ وکلا تھے. یعنی میں اپنے ہندو پاک کے سنہرے میں بات کر رہا ہوں, ہو سکتا ہے کہ آؤٹ سائڈ ہندو پاک کی باتیں ہوتی ہوں, مگر انقلابی ایران سے پہلے آپ کو آپ کے علم میں بھی ہوگا کہ ہماری یہاں ہر گھر میں ایک تحفۃ العوام ہوا کرتی تھی, کسی مراجے کی کوئی یا بہت چند گھروں میں مراجے کی وفاتی ہوا کرتی ہوں, تو ذرا اس پہ بھی روشن ڈالیے تب. شکریہ.
اچھا دیکھیں, جو آپ کا پہلا سوال ہے اس کا جواب میرے خیال میں تو میں دے چکا ہوں, اور میں نے عرض کیا نا کہ کسی بھی سوسائٹی میں کسی بھی علم کے جتنے زیادہ ماہرین ہوں یہ اچھی بات, اس میں کوئی قباحت نہیں. ٹھیک ہے, جیسے میں نے مثال دی کہ اگر ڈاکٹر بہت سارے ہیں تو کوئی حرج نہیں ہے, لائر بہت سارے ہیں بہت, بلکہ زیادہ ہی ہونے چاہیے نا, ایسا نہ ہو کہ ایک علاقے میں ایک ہی ڈاکٹر ہو, خدا نہ خاصہ اس کو کچھ ہو گیا باقی لوگ کیا کریں گے. تو جتنے بھی زیادہ ہوں اس سے کوئی فرق نہیں ہے, اسی طرح مجتہدین اگر ایک سے زیادہ ہوں تو کوئی فرق نہیں پڑتا, جتنے زیادہ ہوں اچھا ہے. اس سے قطع نظر کہ آپ اشارہ کر رہے ہیں کہ کیا وہ مجتہد ہیں یا نہیں ہیں, میں اس چکر میں نہیں پڑ رہا, میں یہ کہہ رہا ہوں ان شاء اللہ ہوں گے مجتہد وہ. تو اگر ہیں ہندوستان میں ہوں یا پاکستان میں ہوں یا ایران میں ہوں یا عراق میں ہوں یا افغانستان میں ہوں, تو کہیں پہ بھی ہوں اگر وہ مجتہد ہیں تو اس میں کوئی ایسی بات نہیں ہے. صرف بات اتنی سی ہے کہ جب مجھے تقلید کرنی ہوگی, جب مجھے احکام لینا ہوگا, تو میں ان میں سے یہ دیکھوں گا کہ جو سب سے زیادہ ماہر ہے, سب سے زیادہ علم رکھنے والا ہے, میں اس سے رجوع کروں گا. ٹھیک ہے, آج کل بعض اوقات نئے نئے فتاوی بھی آ جاتے ہیں کہ یہ نیا فتویٰ آ گیا فلاں اس طرح, تو میں بھی ان سے یہی کہتا ہوں کہ بھائی ٹھیک ہے اگر یہ فرض کریں ان کا فتویٰ ہے, تو ابھی تو ہمارے پاس ان سے بھی بڑے بڑے علماء موجود ہیں, مجتہدین موجود ہیں جن کی تقلید کرتے ہیں, تو جب ان کی باری آئے گی ان کی تقلید کریں گے تو ان کے فتوے کے مطابق عمل کریں گے. ابھی تو ہم فلاں مجتہد کی تقلید کر رہے ہیں, ان کا فتویٰ ہی ہے, تو زیادہ ہونے سے فرق نہیں پڑتا. جب آپ کو رجوع کرنا ہو تو جو عقل کا تقاضا ہے وہی دین کا تقاضا ہے, کہ جو عالم ہے جس کا آپ نے کہا مرجع اعلیٰ یا مجتہد اعلیٰ, تو وہ عالم سپرلیٹیو ڈگری ہے, عالم کی سپرلیٹیو ڈگری ہے, موسٹ لرنڈ. تو لاجک یہ کہتی ہے کہ موسٹ لرنڈ سے جا کے احکام لو, تو جو موسٹ لرنڈ ہے اس کو لینا چاہیے. اچھا, اب جو آپ کا دوسرا سوال ہے کہ پہلے تحفۃ العوام ہوتی تھی لوگوں کے گھروں میں, اب بھی ہوتی ہے تحفۃ العوام, اور انقلاب کے بعد شاید یہ ہمارے معاشرے کے اندر یہ رجحان پیدا ہوا, یہ تقلید اجتہاد اور مجتہد یہ وہ. بالکل آپ کی بات بالکل 100% صحیح ہے, میں خود اگری کرتا ہوں, میرے اپنے گھر میں بھی ایسے ہی تھا. انقلاب جب آیا تو میں کلاس 7 میں تھا, اور جب میں کلاس 8 میں آیا تو مجھے مولانا صاحب نے بتایا کہ بھئی آپ تقلید کریں, تو اس وقت آپ یقین کریں کہ مجھے یا ہمارے گھر میں تقلید کے نام سے اتنے واقف نہیں تھے, نہ ہمارے گھر میں توزیع المسائل تھی. انہوں نے خود ہی کہا توزیع المسائل لے کر آؤں, میں نے کہا آپ لکھ کر دیں نام, اتنے بہت مشکل نام بتا رہے ہیں کتاب صاحب, تو وہ انہوں نے کاغذ پہ لکھ کے لیا اور مجھ سے کہنے لگے کہ یہ 10 روپے کی ہوگی, 10 روپے میں ملے گی توزیع المسائل, یہ 1980 کی بات کر رہا ہوں. پھر میں جب گیا کتاب کی دکان میں محفوظ بک ایجنسی میں, تو انہوں نے مجھے اچھا مولانا نے کہا کہ کس کی تقلید کریں گے آپ, تو نیا نیا انقلاب آیا تھا, ہمارے گھر میں بھی امام خمینی کی تصویر لگی ہوئی تھی, تو میں نے کہا امام خمینی کی کریں گے, انہوں نے کہا ٹھیک ہے آپ ان کی طرف سے مسائل لے کر آ جائیں. اب میں نے جا کے جب کہا کتاب کی دکان پہ, اس نے کتاب توزیع المسائل لا کے میرے سامنے رکھ دی, میں نے کہا کتنے کیے, انہوں نے کہا 25 روپے کی, میں نے کہا مولانا نے کہا تھا 10 روپے کی ہے یہ, تو وہ کہنے لگے کہ بھائی 10 روپے کی توزیع جو ہے وہ آیت اللہ خوئی کی ہے, اور وہ ذرا پیپر بیک ایڈیشن ہے اور اس کے کاغذ بہت اچھا نہیں ہے, اور شاید وہ کسی طرح ڈسکاؤنٹیڈ بھی ہے, تو وہ 10 روپے میں وہ مل جائے گی, میں آپ کو 9 میں دے دوں گا. بلکہ लेकिन ये जो है लाहौर से आती है और बाइंडिंग अच्छी है और ये वो 31 की है। तो मैं आपको बता रहा हूँ कि हमारी अप्रोच क्या थी कि मैंने सोचा कि यार 25 रुपए वाली तकलीफ को छोड़ो 10 रुपए वाली तकलीफ कर लेते हैं, क्योंकि 25 रुपए तो काफ़ी ज़्यादा है 10 के मुकाबले में। तो दीन के बारे में हमारी जो अप्रोच थी बहुत सतही थी। इनकलाब इस्लामी के बाद अल्हम्दुलिल्लाह शऊर में इजाफा हुआ। अच्छा, लेकिन जो बात अहम है वो ये कि तोहफ़तुल अवाम जो हर घर में होती थी उसका इस्तेमाल क्या था। आप किसी भी तोहफ़तुल अवाम को उठाएं किसी भी घर में और देखें उसके कौन से सफ़े ज़्यादा इस्तेमाल हुए हैं, आपको अंदाज़ा हो जाएगा। नेक और बद की तारीखें, कुछ मखसूस दुआएं जिनमें बहुत सवाब है, आमाल, और ये बस यही यही सफ़े हैं जो आपको फटे हुए नज़र आएंगे, गंदे भी नज़र आएंगे, इस्तेमाल शुदा नज़र आएंगे। और जो फ़िक़्ही अहकाम का पोर्शन है, जो पहला हिस्सा है उसका अकायद और उसके बाद अहकाम, वो बिल्कुल साफ़ सुथरा होगा, वो इस्तेमाल ही नहीं हुआ होगा। अगर सफ़ा कटा नहीं है तो कटा भी नहीं होगा, क्योंकि वो हिस्सा पढ़ते ही नहीं। उस हिस्से को पढ़ें, उसमें तकलीद का चैप्टर है, और उस तकलीद का चैप्टर है उसमें ये लिखा हुआ है कि मुज्तहिद आलम की तकलीद की जाएगी। तोहफ़तुल अवाम में भी ये लिखा हुआ है। और जो आपने बयान किया कि शुरू में मुस्तहिदीन की तस्वीरें लगी हुई हैं, तो ये बात ठीक है कि जो उस जमाने में जो मराज़ी तकलीद थे, आयतुल्लाह बरोजर्दी की तस्वीर लगी हुई है, आयतुल्लाह मोहसिनुल हकीम तबतबाई की तस्वीरें लगी हुई हैं, इन लोगों की तस्वीरें लगी हुई है ना। अच्छा, और जहाँ पर ये अहकाम वाला पोर्शन है तोहफ़तुल अवाम का, उसके साथ नीचे फुटनोट भी दिया हुआ है। और जिस फतवे में, जिस मसले में इख्तलाफ है आयतुल्लाह बरोजर्दी का और आयतुल्लाह मोहसिन हकीम तबतबाई का, तो वो फुटनोट पर मेंशन किया हुआ है। तो चूंकि पूरे हिंदुस्तान में शिया बड़े स्कैटर्ड थे, उलमा भी नहीं थे, हर जगह बहुत मुश्किल थी, किताबें छपती नहीं थी, लखनऊ से छप जाती थी, कोई लाहौर से छप जाती थी, तो अब लोगों के घर में एक किताब थी, वही तौज़ीहुल मसाइल है, वही मफातिहुल जनान है, वही सब एक ही किताब में सारे काम होते थे। लेकिन उस किताब में अगर शुरू के हिस्से को पढ़ा जाए तो बहुत वाज़े है तकलीर और का जो निज़ाम है बिल्कुल इसी तरह जिस तरह आज है, कोई फर्क नहीं है। तो उस ज़माने के मराजे थे उनकी तस्वीर लगी हुई थी, जो उस ज़माने के मराजीन के फतावा में जहाँ इख्तलाफ है फुटनोट पर मेंशन है वो, और उसमें भी ये लिखा हुआ है जिनको आप आलम समझते हैं उसकी तकलीद दे रहे हैं, आलम की शिनाख्त के तरीके भी लिखे हुए। तो ऐसा ही था, ये अलग बात है कि हमारी तवज्जो उस तरफ नहीं।
जी डॉक्टर सैयद मसूद साहब।
जी जी मौलान साहब, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी मेरा सवाल जो है वो इज्तिहाद के सिलसिले में है। अभी आपने फरमाया कि इज्तिहाद का मतलब ये होता है कि मुज्तहिद जो है वो कुरान और सुन्नत की रोशनी में किसी नए मसले का हल तलाश करता है। तो मेरा जो है वो इसके ज़रा और वजाहत चाहिए कि आजकल जिंदगी में नए नए उलूम के शोबे आ रहे हैं, नए नए मसाइल आ रहे हैं। तो मेरा ये सवाल है कि अगर किसी मसले में का हल कुरान सुन्नत से हासिल ना हो पाए या मौजूद ना हो, तो मुज्तहिद उसका हल कैसे तलाश करेगा? एक तो ये सवाल है। दूसरा सवाल ये है कि क्या इस वक्त एक मुज्तहिद के लिए मुमकिन है कि वो दुनिया के तमाम उलूम पर महारत हासिल करे इस हद तक कि वो शरई मसाइल का हल उस शोबे में दे सके? शुक्रिया।
अच्छा, देखें जो आपका पहला हिस्सा है ना सवाल का कि कुरान और सुन्नत में मसाइल का हल है या नहीं, इसके बारे में मैंने अर्ज किया कि हमारे बरादरान अहले सुन्नत के यहाँ भी हर इस्तेहाद का तस्वुर है। ये उनका तस्वुर है कि कुरान और सुन्नत में अगर किसी मसले का हल नहीं है तो मुज्तहिद उस मसले का हल ढूंढ के निकालेगा, ठीक है। और उस सिस्टम के ऊपर हमारा जो एतराज़ है वो यही है कि इसमें एक तो आप कुरान सुन्नत को इनकम्प्रिहेंसिव समझते हैं, ठीक है, और दूसरी बात यह है कि कुरान सुन्नत में अगर नहीं है तो कहाँ से ढूंढ के निकालेगा। यानी कोई मुझसे कहता है कि जी मुझे यूनिवर्सिटी में एडमिशन चाहिए, ठीक है, अब मैं कहता हूँ कि भाई आप फॉर्म भरें यूनिवर्सिटी का, एडमिशन हो जाए, तरीका कार है। वो कहता नहीं, फॉर्म भरने से मेरा एडमिशन नहीं होगा क्योंकि मेरे तो मार्क्स हैं बहुत कम है, थर्ड डिवीजन है और यूनिवर्सिटी कोड में लिखा हुआ है थर्ड डिवीजन वाले को एडमिशन नहीं दिया जाता। ठीक है, अब आप ऐसा करें कोई तरीका निकालें यार, आप वहाँ पर रहते ही होते हैं तो अब मैं कहता हूँ भाई यूनिवर्सिटी कोड में अगर नहीं लिखा हुआ है कि आपका एडमिशन नहीं हो सकता बीइंग थर्ड डिवीजन, तो फिर मैं कहाँ से निकालूंगा? जो तरीका मैं निकालूंगा वो तरीका नंबर दो होगा, वो तरीका नंबर एक तो नहीं हो सकता। तो अगर कुरान सुन्नत जो कोई मसाला नहीं है और कोई शख्स ये कहता है कि इसका हल निकालें, तो आपका एतराज बिल्कुल बजा है कि वो हल कहाँ से लाएगा। अच्छा, उन्होंने अपनी तरफ से किस तरह हल किया है इसको, उनका जवाब भी बता दूंगा आपको, तफसीलात में नहीं जा रहा मैं। उन्होंने कुछ और सोर्सेज ईजाद किए हैं, ठीक है, मिसाल के तौर पर कयास, इस्तेहसान, मसालेह मुर्सला और इजमा, ये मुख्तलिफ टूल्स एंड टेक्निक्स हैं जिनकी मदद से के वो मसाइल का हल करते हैं। ये उनका तरीक़ाकार, हम लोग उससे एग्री नहीं करते। हमारा तरीक़ाकार ये है कि हम कुरान और सुन्नत को कम्प्रिहेंसिव समझते हैं। अच्छा, एक छोटी सी टेक्निकल बात और है, बहुत अहम है वो, और वो ये कि हदीस और सुन्नत किसको कहते हैं। हमारे बिरादरान के नज़दीक हदीस और सुन्नत वो है जो पैगंबर की हदीस और पैगंबर की सुन्नत है। अब पैगंबर अकरम की जो तबलीगी ज़िंदगी है वो 23 साल है और उसमें से भी 13 साल आपके मक्के में गुजर गए, तो 10 साल आपके मदीने में गुजारे और ज़्यादातर अहकाम मदीने में आए। 10 साल जहर वो आपने मदीने में गुजारे, ज़्यादातर अहकाम मदीने में आए। अच्छा, मदीने में भी जंग भी हो रही है और दीगर मामलात भी हैं, ये तो नहीं हर वक्त पैगंबर अकरम अहकाम ही अहकाम बयान कर रहे हैं। तो 10 साल तक जो आपने अहकाम बयान किए, तो कितना आपने बयान कर दिया कि वो कयामत तक आने वाले सारे इंसानों के लिए काफ़ी है? तो ये पेचीदा मामला है। ये वजह है कि पैगंबर के रिलत के फौरन बाद जो खलफा है उन्होंने ये कयास व्यास का सिलसिला फौरन अख्तियार कर लिया, क्योंकि वो भी समझ रहे थे कि कुरान सुन्नत में मसाइल का हल नहीं है। हमारे नज़दीक जिस तरह पैगंबर अकरम की सुन्नत है, जिस तरह पैगंबर अकरम के इरशादात हदीस हैं, इसी तरह आइमा ताहरीन के इरशादात भी हदीस हैं और हम उसको भी उज्जत समझते हैं, उसको भी शरीयत का माखज समझते हैं। तो इस तरह हमारे पास जो पीरियड है वो 10 साल नहीं है, वो 250 साल है। इन्हें अगर इमाम ज़माने की गैबत 260 हिजरी तक लगाएं तो ये आपको 250 साल से भी गुजारना पड़ जाएगा। तो 250 साल में जितने इरशादात हैं, जितने अखबार हमारे पास हैं, ये हमारे बिरादरान के पास नहीं है। तो हमारे पास कलेक्शन ज्यादा है, हमारे पास लिटरेचर ज्यादा है, इसलिए हम ये कहते हैं कि हमारे पास जो लिटरेचर है उसमें मसाइल का हल कहीं ना कहीं मिल जाएगा। तो एक ये बात अगर आप बुनियादी तौर पे क्लियर हो जाए तो मैं आगे बढ़ूँ कि हमारे नज़दीक इस्तेहाद का मतलब इस्तेमबात है। हमारे नज़दीक इस्तेहाद का मतलब इस्तेमबात है, यानी कुरान और सुन्नत ही में अहकाम का हल तलाश करना, और हम समझते हैं कि हल मौजूद है, उसको ढूंढ के निकालना। अच्छा, अब आइए जनाब दूसरी तरफ कि क्या एक मुज्तहिद जो है वो सारे अहकाम जो है वो उसकी महारत रखता है। ठीक है, एक एक फिक्र में एक, एक एक बात कर दूँ उसके बाद। जी तो ये तो हकीकत है, देखिए कोई शख्स भी हसीियत का माहिर नहीं होता, ठीक है, मुश्तहिद भी नहीं होता। तो एक तो बुनियादी कुछ दीन के मामलात हैं जिससे हर शख्स का वास्ता पड़ता है, मसलन नमाज वगैरह, हज, ज़कात, निकाह, तलाक और वुज़ू, गुस्ल, तहारत, निजासत, एक पैकेज है पूरा जो रोज़मर्रा के मसाइल हैं जिनको सीखना हर शख्स पर वाजिब है। तो जिसको हम मुश्तहिद कहते हैं उससे मुराद भी यही होता है कि उस पूरे पैकेज के काम को उसने समझ लिया है और ढूंढ के निकाल लिया, उसके बारे में उसकी एक राय। अच्छा, अब जो बात है जनाब के जमाना एडवांस होता जा रहा है, नई नई चीजें आती, तो जो नई चीज आती है उसका हुक्म मालूम करना है। देखिए उसे इसका मतलब ये नहीं है कि वो हर चीज का माहिर है। अगर फर्ज करें कि हमारे जमाने में ऑर्गन ट्रांसप्लांटेशन आ गया, पहले तो नहीं होता था ऑर्गन ट्रांसप्लांटेशन, तो इसका मतलब यह नहीं है कि मुश्तैद ऑर्गन ट्रांसप्लांटेशन सीखेगा। ये तो मेडिकल साइंस का काम है, ये मुश्तैद का काम तो नहीं है। मुश्तैद तो सिर्फ इस ऑर्गन ट्रांसप्लांटेशन में ये सीखेगा कि इसका अमल जो है ये हलाल है या हराम। हलाल और हराम मालूम करना मुश्तैद का काम है ना, ट्रांसप्लांटेशन की मदद का तरीकाकार सीखना थोड़ी काम है उसका। तो उसको यह मालूम करना है कि हलाल है या हराम। तो मुश्तैद उस प्रोसेस को देखेगा, समझेगा और फिर उसमें से मालूम करेगा कि ये काम करना शरीयत के मुताबिक जायज है या नहीं। अभी देखिए लोग मसला पूछ रहे हैं आजकल क्रिप्टो करेंसी का बहुत ज्यादा, कि नई चीज आ गई है क्रिप्टो करेंसी, अब क्या करें। तो अब कई ऐसे हमारे मुस्तैदीन इस वक्त मौजूद हैं, उन्होंने क्लियरली कह दिया कि भाई अभी हमारी इस बारे में स्टडी नहीं है, अभी हम इसको समझ रहे हैं। ठीक है, अब जब तक वो समझ नहीं, जब तक वो फतवा नहीं देंगे। जिसने समझ लिया होगा वो फतवा देगा। अब क्रिप्टो करेंसी आ गई है, उसकी हकीकत को समझना होगा कि क्या है और शरीयत में कोई गुंजाइश है या नहीं है, प्रोविजन है या नहीं है। तो मुश्तैद ऐसा नहीं है कि जो नई चीज आएगी हर चीज का माहिर होगा, वो हर चीज का माहिर नहीं होगा। वो उस चीज के अंदर जो हलाल और हराम का मसला इन्वॉल्व है सिर्फ उसको समझने की कोशिश करेगी।
जवाद नकवी साहब सवाल कीजिए।
अच्छा, आपने एक तरफ एक बात की अभी के आलम के मामले में, कि मतलब कि आलम की तकलीफ जो है उसकी जो है मतलब कि उसकी तरजीह है। अच्छा, आमतौर पे जो हमारे हालात हैं या खुद जो आपने मतलब कि अपनी गुफ्तगू में एक मिसाल भी दी कि रसूल खुदा ने मतलब कि एक शख्स को कहा कि तुम जो है अपने इलाके में फलाने बंदे से पूछ लिया करो। खुद खुद जो है मतलब है कि ये चीज जब अंबिया मतलब खुद रसूल खुदा और या आइम्मा के वक्त में मुमकिन नहीं थी, उसको हम एक तो कैसे मुमकिन बनाए। एक चीज आलिम की हर वक्त में प्रोविजन जो है वो मुमकिन नहीं है, तो आलिम की तकलीफ की प्रोविजन क्यों है। एक दूसरा ये है कि जो राइज तरीके हैं, मसलन मैं अगर कहीं किसी शहर में बैठा हूँ या किसी गांव में बैठा हूँ, तो मेरा तरीका ये नहीं होगा कि मैं उठूंगा और मुश्तहिद को फोन करूंगा और कहूंगा कि किबला मैं आपकी तकलीफ में हूँ, आप मुझे जवाब दें। क्या होगा कि राइज तरीके में मैं जाऊंगा जो करीब तरीन आलमदीन है उसकी समझबूझ के हिसाब से मतलब उस अपना मसला रख के उससे जवाब ले लूंगा। बावजूद इसके कि मैं मामले को समझता हूँ कि आलिम की तरफ रुजू करना चाहिए, मैं आलिम की तरफ रुजू तो नहीं करता हूँ। तो इसको थोड़ा सा मेरे हिसाब में दलील ये बन रही है कि जहां मुमकिन है वहां कर लो, जहां नहीं है वहां जो राइज तरीके हैं उन पे अमल कर लो, लॉजिक ये बन रही है। आप क्या कहते हैं?
अच्छा, थोड़ा सा इसमें जो है वो इसको इस तरह देख लें आप कि जो बात आप कह रहे हैं ना सिलसिला वही चल रहा है। ठीक है, यानी उस पर लेकिन एक दो नुकते से मैं आपका करूँ। पहली बात तो ये है कि जो मुश्तहिद होता है वो जो रोजमर्रा के मामलात हैं जिसकी जरूरत आमतौर पर लोगों को पड़ती रहती है, जाहिर है कि साल हर साल में चीज़ें इस्टेब्लिश भी हो गई है ना के लोगों को आमतौर पर किन चीज़ों की जरूरत पड़ती है, मतलब नमाज रोजाना पढ़ने, रमजान के रोजे रखने हैं, कौम ज़कात, हलाल व हराम, वुज़ू, गुस्ल, तयम्मुम, ये या मसलन निकाह तलाक के मसाइल और इस तरह बैंकिंग के मसाइल, जो रोज़मर्रा के मसाइल हैं جو آپ نے دیکھا ہوگا توضیح مسائل میں چیپٹرز بنے ہوئے, تو یہ تو مجتہد نے ایک پورا دورہ پورا کمپائل کر کے ایک پیکج کی صورت میں دے دیا, ٹھیک ہے, ہر مجتہد نے توضیح مسائل کی صورت میں یا کوئی اور کتاب, ضروری نہیں اس کا نام توضیح مسائل ہو, اپنی فقہ کی کتاب میں مجتہد نے آلریڈی, مجتہد بنتا ہی جب ہے جب یہ سارے احکام کا ایک پورا کمپلیٹ دورہ کر لیتا ہے وہ, تو جو اس کی آرا ہے جو اس کی رائے ہے وہ اس نے لکھ کے کتابی شکل میں دے دیا ہے, وہ ہر جگہ اویلیبل ہے, ہر زبان میں اویلیبل ہے, ٹھیک ہے. تو جو آپ جو تقلید کرتے ہیں تو آپ اصل میں مجتہد کے علم سے رجوع کر رہے ہیں نا, تو وہ علم میں اس نے اپنی رائے شیئر کر دی. اب کوئی ایسا مسئلہ ہوگا جو نیا پیش آئے گا تو آپ کے لیے نیا ہوگا, مجتہد کے لیے نیا نہیں ہوگا, مجتہد نے اس کا بھی جواب دیا ہوا ہوگا لیکن ممکن ہے کہ آپ کی نالج میں نہ ہو وہ, کیونکہ وہ توضیح مسائل میں نہیں ہے فرض کریں, ٹھیک ہے. تو آپ کیا کریں گے, آپ اب جو آپ بات کر رہے ہیں کہ جی رائج طریقہ تو یہی ہے کہ ہم محلے کے مولانا سے پوچھ لیں گے, جی رائج طریقہ ہے اور یہ صحیح طریقہ ہے, اس میں کوئی حرج نہیں ہے کہ آپ محلے کے مولانا سے جا کے آپ پوچھیں گے, ٹھیک ہے. میں بھی یہاں بے شک یونیورسٹی میں پروفیسر ہوں, یہاں نماز بھی پڑھاتا ہوں, جمعے کی نماز ہوتی ہے ہمارے یہاں, لوگ مجھ سے ہی پوچھتے ہیں. اچھا جب مجھ سے پوچھتے ہیں تو اب میری ڈیوٹی کیا ہے, میری ڈیوٹی یہ ہے کہ میں ان سے کہتا ہوں کہ بھائی آپ کس کی تقلید کرتے ہیں, ٹھیک ہے. وہ کہتا ہے میں آیت اللہ سیستانی کی تقلید کرتا ہوں, تو میں اس کو آیت اللہ سیستانی کے مطابق مسئلہ بتاتا ہوں جواب. اس نے مجھ سے رجوع کیا تو میں مرجع تقلید نہیں ہوں, مجھ سے اس سے رجوع کیا کہ میں ان باتوں کو فرض کرے جانتا ہوں, مجتہدین کے درمیان جو مسائل ہیں اختلافات ہیں فتاوا کے اس سے میں واقف ہوں. تو اب اگر مجھ سے تو پوچھتا ہے کسی بھی مسئلے کو اور مجھے میری نالج میں اگر یہ بات ہے کہ اس مسئلے میں مجھ سے آرا مختلف ہے, میں اس سے پوچھوں گا بھائی آپ کس مجھ سے کی تقلید کرتے ہیں, اور جس مجھ سے کی تقلید کرتے ہیں میں اس کو اس کا مسئلہ بتا دوں گا, ڈٹ پر بات وہی ہوگی الٹیمیٹلی, ٹھیک ہے نا, جو آپ بات کر رہے ہیں وہی بات ہو گئی. لیکن عالم ہی کی طرف رجوع کرنا چلائے گا, یہ ڈائریکٹلی نہیں بلکہ انڈائریکٹلی. وہ تو دیکھیں ایک مسئلہ توضیح المسائل میں بھی لکھا ہوا ہے اور کتابوں میں بھی ہے کہ مجتہد کا فتویٰ حاصل کرنے کے طریقے, یہ تو نہیں ہے کہ ہر تک مجتہد کے پاس جائے گا, اس کو حاصل کرنے کے کئی طریقے ہیں. ان میں سے ایک طریقہ یہ ہے کہ کتاب میں دیکھ لے, ایک طریقہ یہ ہے کہ دو عادل گواہ بتا دیں, یا یہ کہ ایک قابل اعتبار آدمی بھی بتا دیا اگر وہ کافی, کہ کسی بھی قابل اعتبار طریقے سے آج کل اور طریقہ آ گیا, آپ مجتہد کی ویب سائٹ پہ جا کے دیکھ لیں وہاں سے پتہ چل جائے گا آپ کو. تو گھوم پھر کر دیکھیں, بات وہی ہو گئی کہ جائے گی ہے وہیں تک ہائیسٹ لیول تک.
سعید اے آئی سوال کریں.
ڈاکٹر صاحب السلام.
وعلیکم السلام. آواز غائب ہو گئی آپ کی.
جی سعید بھائی سوال کیجیے. سعید بھائی اپنا مائک انمیوٹ کیجیے.
ہیلو آواز آ رہی ہے؟
جی 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 آ رہی ہے.
سر میرا سوال یہ تھا کہ ہم جو ہے نا جس طرح مکتب محمد و آل محمد کے ماننے والے ہیں اور میجارٹی کو دین کی طرف جو ہے نا اٹیک کرنے میں جو ہے نا obviously جو ہے نا وہ اتنے کامیاب نظر نہیں آ رہے ہیں, اور شیعہ پاپولیشن کا 5% لوگ بھی جو ہے نا وہ تقلید کی طرف راغب نہیں ہے, تو اس کے ریزنز کیا ہیں, کیوں ہم جو ہے نا لوگوں کو دین کی طرف راغب نہیں کر رہے, یا ماسز میں جو ہے نا ہمارا کام جو ہے نا اس طرح پینیٹریٹ نہیں کر رہا کہ لوگ جو ہے نا تقلید کو پراپرلی جو ہے نا فالو کریں. تو اس حوالے سے اگرچہ آپ کچھ گائیڈ کریں, کچھ آپ کے ذہن میں نکات ہوں تو وی ول بی تھینک فل ٹو یو.
اصل میں دیکھیں میں نے ابھی بیان کیا نا کہ ہندوستان پاکستان میں چونکہ یہ جو ظاہر ہے کہ ہماری جو بات ہو رہی ہے کہ اردو زبان میں ہو رہی ہے تو اردو زبان کو سمجھنے والے پاکستانی اور ہندوستانی ہیں, چاہے وہ کہیں بھی رہ رہے ہوں. تو ہمارے ویژن کے اندر اصل میں علماء کی بڑی کمی رہی ہے. ہندوستان بہت بڑا ہے اور ہمارے جو شیعوں کا جو مدرسہ, مثلاً ایک لکھنؤ میں مدرسہ تھا, اب وہاں پر کتنے طالب علم نکلیں گے اور کہاں کہاں جائیں گے. 36 زبانیں بولی جاتی تھیں, پتہ نہیں 36 بھی محاورے میں کہہ رہے ہیں ورنہ اس سے کہیں زیادہ زبانیں ہوں گی. تو افراد ہمارے پاس علماء بہت کم تھے. اس کی وجہ سے ہوا یہ کہ دین کی جو تعلیمات ہیں وہ پراپر پہنچ نہیں سکی. مثلا عزاداری کو آپ دیکھیں نا کہ ہر علاقے میں عزاداری پہنچ گئی, تو کیا عزاداری کے لیے بھی ہمارے پاس کیا پراپر ذاکرین تھے؟ نہیں تھے. لوگ میر انیس کا مرثیہ کھول کے ایسے پڑھ لیا کرتے تھے, مجلس میں جاتے تھے, مجلس پڑھنے والے لوگ نہیں تھے. اچھا یہ تو پرانی بات ہو گئی. ابھی صورت حال یہ ہے کہ اندرون سندھ بہت سے علاقے ہیں, اندرون بلوچستان بہت سارے علاقے ہیں, وہاں کسی شیعہ کا انتقال ہو جائے نماز جنازہ پڑھانے والے نہیں ملتے. پچھلے دنوں ایک ویڈیو بہت وائرل ہوئی جس میں ایک آدمی جو ہے وہ شیعہ کسی نوجوان کا نکاح پڑھا رہا ہے اور اس نے جو نکاح کے سیغے پڑھے, اللہ معاف کرے, خطبہ اور سیغہ ایسی کی تیسی کر دی اس نے. تو وہ آج کل کے دور کے بتا رہا ہوں میں آپ کو, جب کہ اتنے لوگ مدرسے بھی کھلے ہوئے ہیں اور حوضے میں بھی جا رہے ہیں اور تمام چیزوں کے باوجود بھی. تو دیکھیں تبلیغ کا کام بہت سلو ہے, اس کی بہت زیادہ فروغ کی ضرورت ہے. ہمارے یہاں رجحان یہ ہے کہ ہمارا بچہ کلرک بن جائے, چپراسی بن جائے, عالم دین نہ بنے, اور بنے بھی تو وہ جو سب سے ناکارہ ہے, جو نہ ڈاکٹر بن سکتا ہے, نہ انجینئر بن سکتا ہے, نہ وکیل بن سکتا ہے, نہ استاد بن سکتا ہے, اس کو مولوی بنا دو. فارسی میں کہتے ہیں اللہ و بلا برسر ملا. تو جب اللہ اور بلا کو بھیجیں گے تو کیا حال ہوگا, یہ ہوگا. تو اس کو سنجیدہ لینے کی ضرورت ہے. آپ کی بات بہت صحیح ہے کہ, لیکن اچھی بات یہ ہے کہ اویئرنیس کافی بڑھی ہے اور وہ باتیں جو پہلے اتنی عام نہیں تھی اب اس کا شعور کافی بڑا ہے. میں نے آپ کو مثال دی نا کہ ہم خود ہمارے گھر میں کیا حال تھا, اور جب ہم کلاس 8 میں تھے تو ہماری اپروچ کیا تھی. تو آپ یہ دیکھیے کہ فرق پڑا ہے نا, اویئرنیس آئی ہے, تھوڑا سا کام کرنے کی ضرورت ہے. کچھ برادران جیسے یہ اب یہ لیکچر ہی ہے, کچھ لوگوں نے زحمت کی نا, اتنے سارے لوگ جمع ہو گئے, اتنے سارے لوگ سن رہے ہیں, کچھ لوگ اس کو سمجھیں گے, کچھ انشاءاللہ عمل کریں گے, ٹھیک ہے, کچھ اعتراض بھی کریں گے, کوئی ایسی بات نہیں, چلتا رہتا ہے سلسلہ. تو کام کرنے کی ضرورت ہے, کام کریں گے تو نتیجہ نکلے گا, کام ہی نہیں کریں گے تو کبھی نہیں نکلے گا نتیجہ. کہتے ہیں نا جرنی آف 1000 مائل بگنز وتھ اے سنگل اسٹیپ. سنگل اسٹیپ پہ لے گئی تو اب بہتری ہے, الحمدللہ. مایوس ہونے کی کوئی بات نہیں, مستقبل میں اور بہتری ہوگی.
قبلہ, میری اسی سے منسلک جو ہے نا ایک گزارش ہے, جس طرح یونیورسٹی کے طلبہ یونیورسٹی میں پڑھ رہے ہیں اور وہاں پر جو ہے نا وہ 16 سال تک جو ہے ایجوکیشن کرتے ہیں, آپ اس طرح کا کوئی سسٹم کیوں نہیں بناتے؟ سوشل سائنسز کا پڑھا ہوا کوئی بچہ ہو, اس کو آپ فیسلیٹیٹ کریں تاکہ ہی کین گو ٹو ریڈ ان ہاؤز آر اسٹڈی اوور دیئر. اس طرح کا بھی کوئی سسٹم نہیں ہے نا, بندہ جائے تو کدھر جائے, کس کے سامنے جا کے جو ہے نا اپنا درد دل بیان کرے. ہر ایک بندے کی اپنی پرائیورٹیز ہیں. ایک جو نوجوان یوتھ آ رہا ہے اس کو فیسلیٹیٹ کون کرے گا؟ پلیز کچھ اس کے اوپر کچھ آپ روشنی ڈالیں گے تو آپ کی بڑی مہربانی ہوگی. خدا آپ کو سلامت رکھے.
دیکھیں سسٹم بھی ہے, یہ بات ہے کہ ظاہر ہے کہ جتنا کام ہے, جتنے کام کی ضرورت ہے اس کے مطابق انسفیشینٹ ہے, آپ یہ کہہ دیں. لیکن یہ رہ گیا سسٹم بالکل نہیں, سسٹم ہے. مثال کے طور پر آپ ایران میں دیکھ لیں کہ پوری دنیا سے طالب علم جاتے ہیں وہاں پڑھ رہے ہیں, اور اب تو وہ آن لائن بھی پڑھا رہے ہیں, اردو میں بھی پڑھا رہے ہیں, انگلش میں بھی پڑھا رہے ہیں, اور زبانوں میں پڑھا رہے ہیں آن لائن, گھر میں بیٹھ کے بھی پڑھ سکتے ہیں. اچھا پہلے یہ ہوتا تھا کہ جو مدرسے میں پڑھتے تھے, مدرسے میں پڑھنے کے بعد پھر حوضے میں جاتے تھے ایران میں یا عراق میں, اب تو وہ حوضے سے بھی کچھ لوگوں کو داخلہ دیتے ہیں اور ڈائریکٹ یونیورسٹی سے بھی دیتے ہیں. ڈائریکٹ یونیورسٹی کے گریجویٹ جو ہیں وہ میرے اپنے اسٹوڈنٹ بہت سارے اس وقت کمبھ میں پڑھ رہے ہیں, نجف میں پڑھ رہے ہیں, وہ یونیورسٹی سے پاس آؤٹ ہو کر گئے. ठीक है, तो चीजें हैं, लेकिन ये बात आपकी ठीक है कि जितना काम है, जितनी नीड है, उसके मुताबिक रिसोर्सेज बड़े लिमिटेड हैं। तो ये तो इसमें तो कोई दो राय नहीं है कि इजाफे की जरूरत है।
डॉक्टर महमूद हसनैन सवाल कीजिए।
जी कबला के थोड़ा सा एक सवाल है कि उन लोगों के लिए कि जो जिनकी उम्र बहुत कम होती है, मतलब फ़र्ज़ करें कि एक लड़की है वो 8 साल की है, वो चाह रही है कि बुलूग़त से पहले तकलीद की नियत कर ले, उसका बाप जो है फ़र्ज़ करें कि वो आयतुल्ला खामेनी की तकलीद करता है, माँ जो है आयतुल्ला सिस्तानी की तकलीद करती है, अब बच्ची जो है वो कन्फ्यूज़ है कि वो क्या करे, मतलब वो किस मतलब किसी आलिम से रुजू करे, अपने घर वालों को देखे, और क्योंकि उसकी उम्र इतनी कम है तो क्या वो एक बाइस नहीं हो जाएगा कि अगर फर्स्ट करें वो बाप को फॉलो कर रही है या माँ को फॉलो कर रही है, क्योंकि उस उम्र में तो वो डिसाइड नहीं कर पाती ना, इसमें थोड़ा सा रहनुमाई फरमाइए।
देखें, जो आपने मामला बयान किया है बिल्कुल सही है, जेन्युइन है, और इस मसले को किसी ने इस तरह बयान किया है कि आपको तकलीद करने के लिए पहले इश्तहार करना होता है, पहले आप खुद इश्तहार करते हैं कि इसमें से मुश्ताहिद आलम कौन है, ठीक है, और फिर जो है वो आपको तकलीद करनी पड़ती है। ये तो बिल्कुल सही बात है, आपने जो बात की निशानदेही की ठीक है वो। असल में देखिए, अगर हम तकलीद और इश्तहार की फिलासफी को डिस्कस करते हैं ना, तो वहाँ पर जो हम कहते हैं ना आलम से रजू करना चाहिए, तो ये आलम से रजू करने की कोई नकली दलील नहीं है, यानी कोई कुरान और हदीस पर लिखा हुआ नहीं है, बल्कि एक अकली दलील है। अकली तौर पर इंसान को चाहिए कि जो मोस्ट लर्नेड है उससे रजू करें, ठीक है। अच्छा, अब आलम के शनाख्त के जो तरीके लिखे हुए हैं किताबों के अंदर, वो भी वैसे लॉजिकल है कि ऐसे ही जैसे मसलन एक इंसान को दिल का ऑपरेशन करवाना है, वो मालूम करना चाहता है कि कौन सा डॉक्टर सबसे अच्छा है। अब एक डॉक्टर बहुत मशहूर है, दुनिया जहां जा रही है उसके पास ऑपरेशन करवाने के लिए, उसके बारे में अगर वो कंफर्म करें कि वाकई अच्छे डॉक्टर है, जरूरत नहीं है, दुनिया जान के लोग उसके पास जा रहे हैं। अब एक डॉक्टर है जिसके जिसके बारे में उसने किसी से पूछा भाई फलां डॉक्टर के पास जाना चाहिए, उसने कहा हाँ चलेगा, वो अच्छे डॉक्टर है, फलां साहब ने ऑपरेशन करवाया था, बड़ा अच्छा किया उन्होंने। अच्छा, अभी वापस आया किसी और से पूछा, उसने कहा आजकल सेकंड ओपिनियन का भी रुझान है ना, हर चीज़ में लोग सेकंड ओपिनियन देते हैं। दूसरे से पूछा भाई वो फलां डॉक्टर से ऑपरेशन कर, अरे उसके पास नहीं जाना, वो फमाने चक्कर गए थे वापस नहीं आए। तो एक डॉक्टर के बारे में दो अपोजिट राय आ गई। अभी आप क्या करेंगे, आप कहते नहीं ऐसा करते हैं ऑपरेशन ही नहीं कराते, छोड़ो यार डॉक्टर के बारे में तो राय मुख्तलिफ है, ऐसा नहीं है, अब आप थर्ड ओपिनियन लेंगे, फोर्थ ओपिनियन लेंगे ताकि क्लियर हो जाए। तो ओपिनियन किससे लेना है, अब्बा से नहीं लेना है, अम्मा से नहीं लेना है, ना मोहल्ले के वालों से लेना है, ना टीचर से लेना है, ओपिनियन तो लेना है अहले खुबरा से। अहले खुबरा वो है जो मुस्तैद के इल्म से वाकिफ है, और ये अहले खुबरा आपको नहीं मिलेंगे किसी जगह, जो मुस्तैद के इल्म से वाकई वाकिफ हैं। इल्म को ऐसी चीज़ नहीं है तराजू में रख के तोलने है। कल शहीद सदर की बस्ती थी, शहीद बाकर सदर ने बहुत सारी किताबें नहीं लिखी, लेकिन एक किताब जो छोटी सी लिख दी वो भी इतनी गजब की किताब है, किसी और ने 20 जिल्दों की किताब लिखी, किसी ने 30 जिल्दों की किताब लिखी। अब वो 20 जिल्दों और 30 जिल्दों की किताब के मुकाबले में शेख सदर की जो एक जिल्द की 200 सफ़े की किताब है वो सबसे भारी। तो मुश्तहिद के इल्म को पहचानना शनाख्त करना इतना आसान नहीं है, महाल है। तो देखिए उसका खुलासा मैं आपकी खिदमत में अर्ज करूँ कि उसका खुलासा ये है कि आजकल जो हमारे मेन स्ट्रीम में जो टॉप लेवल के मुश्तहिदीन हैं 6-8, उनमें से किसी की भी कर ले ठीक है, थोड़ी बहुत कोशिश करनी चाहिए ये ठीक है, लेकिन किसी की भी कर लें तो वो ठीक है, उसमें कोई ऐसी कवायद नहीं है। अगर किसी ने फर्स्ट टाइम बड़े होने के बाद उसका एहसास हुआ कि ये ज़्यादा काबिल हैं, मुझे इसकी तकलीफ करनी चाहिए थी, उसकी कर ले बाद में, तकलीफ चेंज भी कर सकते हैं। अगर किसी की आलमियत साबित हो जाए तो चेंज करना होगा फिर, तो कोई ऐसा मसला नहीं है इसमें। जो हमारे टॉप लेवल के इस वक्त 6-8 मुस्तैदीन हैं जिनकी ज़्यादातर लोग तकलीफ कर रहे हैं, उनमें से अगर वो किसी की कर ले और प्रॉपर इन्वेस्टिगेशन वो ना कर सके छोटा होने की वजह से, तो कोई वैसी बात नहीं, वो किसी की भी कर ले, بعد میں اگر واقعی اس کو کلیئر ہو جائے کہ فلاں عالم ہے, اس کی طرف رجوع کر لے, سارے ہمارے اس سے صحیح کوئی مسئلہ نہیں.
یہ سعید اے آئی سوال کریں.
آواز نہیں آ رہی بھائی.
آگے اتنی دیر میں وہ اپنے مائک کو انمیوٹ کرتے ہیں, میں سوال کر لیتا ہوں. جی آگے یہ عورت کے حوالے سے فقی ہونا اور اس حوالے سے عورتوں کے حوالے سے بھی ذرا سا نشاندہی کر دیں. اور دوسرا سوال جو ہے وہ جو آپ نے آیت کا سورۃ توبہ کی بات کری, تو کیا ہمارے جو انبیاء تھے نبی صلی اللہ علیہ وسلم سے پہلے تو ان میں بھی فقی ہوتے تھے؟ شکریہ.
اچھا جو آپ نے پوچھا عورت کے بارے میں, تو عورت بھی مجتہد بن سکتی ہے, کیونکہ اجتہاد تو اصل میں علم کا ایک لیول ہے نا, اس لیول پہ جو پہنچ جائے گا وہ مجتہد ہو جائے گا. عورت کے لیے مجتہدہ کہہ دیں آپ, مؤنث کا صیغہ استعمال کر لیں, تو عورت بھی مجتہد بن سکتی ہے اور ہیں مجتہد عورتیں, ایسی خواتین ہیں جو درجہ اجتہاد پر فائز ہیں, اس پر بھی موجود ہیں. ان کی تقلید نہیں ہوگی, کیونکہ تقلید کرنے کے لیے جو مجتہد عالم کی جو شرائط ہیں یا مجتہد جامع و شرائط جس کو کہتے ہیں, تو اس کے لیے شرط ہے مرد ہو. مثلا شرط ہے حلال زیادہ ہو, تو اگر کوئی حلال زیادہ نہ ہو تو کیا مجتہد نہیں بن سکتا؟ کیا پتہ وہی بن جائے, اگر اس میں ٹیلنٹ ہو اور وہ پڑھ کے اس مقام پر پہنچ جائے تو مجتہد بن جائے گا وہ. تو مجتہد تو بن سکتا ہے, کیونکہ وہ تو علم کا ایک لیول ہے نا. تقلید جس کی جاتی ہے, جس کو جامع الشرائط کہتے ہیں, تو وہاں پر ایک شرط یہ ہے کہ مرد ہے. عورت کی تقلید نہیں ہے, یہ فقہی مسئلہ ہے, اس کی دلیلیں ہم ڈسکس نہیں کریں گے. دوسری بات جو آپ نے کی کہ جی گزشتہ انبیاء, تو دیکھیں انبیاء فقی نہیں ہوتے, ائمہ تارین فقی نہیں تھے, ائمہ تارین مجتہد نہیں تھے. کیونکہ فقی وہ ہوتا ہے, مجتہد وہ ہوتا ہے جو دین کو سمجھنے کی کوشش کرتا ہے. ٹھیک ہے, تو جو نبی ہیں, جو امام ہیں, وہ جو بات بتاتے ہیں وہ فقہ نہیں ہے بلکہ وہ شریعت ہے. ٹھیک ہے, فقہ تو شریعت کے انڈرسٹینڈنگ کا نام ہے نا. تو جو پیغمبر اکرم نے بات بتائی ہے, جو ائمہ تارین نے بتائی ہے, وہ فقہ نہیں ہے, وہ شریعت ہے. تو انبیاء جو ہیں وہ شارع ہوتے ہیں, ائمہ جو ہیں وہ شارع ہوتے ہیں, وہ فقی نہیں ہوتے. فقی عام لوگ ہوتے ہیں جو شریعت کو اپنی عقل اپنے علم سے سمجھنے کی کوشش کرتے ہیں.
جی ڈاکٹر صاحب, اصل میں میں یہ پوچھا تھا کہ اس زمانے میں بھی فقی ہوتے تھے جو جن کی تربیت جو ہے وہ انبیاء کرتے تھے, تو کچھ ایسی مثالیں ہیں ہسٹری میں ہماری؟
یقیناً ہوتے ہوں گے, ظاہر ہے ہر دور میں ہی ایسی صورتحال رہی ہے نا کہ لوگ تو ہر علاقے میں رہتے ہیں اور ان کی کس طرح تربیت دینی ہو. مثال کے طور حضرت سلیمان علیہ السلام کے پاس آستے سے برقیہ موجود تھے جن کے بارے میں قرآن کریم کہتا ہے کہ ومن عندہ علم من الکتاب, ان کے پاس کتاب کا ایک علم تھا. تو وہ کتاب کا علم تو ان کے پاس تھا, اور ان کا واقعہ بھی بیان کر دیا قرآن نے, لیکن یہ تو نہیں کہا کہ کوئی نبی تھے, اور یہ تو ہم بھی نہیں کہتے کوئی نبی تھے, تو نبی تو نہیں تھے. تو ایسے لوگ تو انبیاء علیہ السلام کے زمانے میں بھی رہے ہیں جو نبی نہیں رہے ہیں, لیکن وہ علم کے خاص مقام پہ فائز رہے ہیں.
جی بہت بہت شکریہ. جی سعید بھائی, آپ سوال پوچھنا چاہ رہے ہیں؟ جی ڈاکٹر صاحب, آئی تھنک اینڈ سیشن کا اختتام کرتے ہیں, آپ دعا کروا دیں اور جی نیکسٹ ٹائم ڈاکٹر صاحب آپ کی ذرا سا مائک تھوڑا سا بہتر ہو جائے تو اور زیادہ مزہ آئے گا.
مائک تو میں نے کان میں لگایا ہوا ہے, اس سے کر رہا ہوں میں تو تاکہ زیادہ بہتر ساؤنڈ آئے, اور پنکھا بھی بند کیا ہوا میں نے اسی لیے, اس سے بہتر ساؤنڈ سسٹم میرے خیال میں مشکل ہے پرووائڈ کرنا. وہی ہو سکتا ہے کوئی مائک میں سامنے رکھ لوں کوئی, تو میرے خیال میں تو ٹھیک ہے, لیکن آپ نے عزیز پہلے میں ہیڈ فون لگا لوں گا, بہت زیادہ یہ ہو سکتا ہے اس سے زیادہ اگر کوالٹی چاہیے تو. چلے شکر ہے, اختتام کرتے ہیں ہم اس دعا کے ساتھ کہ بار الہ یہ ماہ شعبان کے آخری ایام میں رمضان مبارک کی آمد ہے, ہمیں دین مبین اسلام کی تعلیمات کو پڑھنے اور سمجھنے اور ان تعلیمات کی روشنی میں اپنی زندگی سوار کرنے کی توفیق عطا فرما, ماہ رمضان مبارک سے زیادہ سارا کرتے فیض کرنے کی توفیق عطا فرما, اور ہمارے جوانہ میں عزیز کو علم و عمل کی دولت سے مالا مال فرما, مسلمانوں کے درمیان اتحاد اور اتفاق کو فروغ عطا فرما, کراچی میں اور پاکستان کے مختلف شہروں میں جو مسلم پرسنز ہیں ان کی فیملیز دھرنا دیے ہوئے بیٹھی ہوئی ہیں, بار الہ ان کو کامیابی عطا فرما, جو عزادار ہمارے لاپتہ کر دیے گئے ان کو خیر سید کے ساتھ اپنے گھر والوں سے واپس ملا دے, اور جہاں جہاں مسلمان دنیا بھر میں عالم کفر کے خلاف ظلم و ستم کے خلاف برسر پیکار ہیں ان سب کو کامیابی عطا فرما, مسلمانوں کی وہ تمام مخلص رنما اسلام اور مسلمانوں کی سربلندی کے لیے کوشش ہیں انہیں طول عمر عطا فرما, اس روئے زمین کو عدل انصاف سپر کرنے کے لیے اپنے آخری حجت کے ظہور میں تاجر فرما, ہم سب کو امام علیہ السلام کے انصار و عوام میں سے قرار دے. ربنا تقبل منا انک انت السمیع العلیم ورحمتک یا ارحم الراحمین.